نحمده ونصلي على رسوله الكريم نستعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الرحمن فاسأل به خبيرا مولاي صل وسلم دائما أبدا على حبيبك خير الخلق كلهم صلى الله عليه وسلم اللهم صل على محمد وعلى آل محمد. ہمارے معاشرے میں جس طرح اور دوسرے گناہ بڑھتے جا رہے ہیں اس طرح ایک چیز بہت زیادہ بڑھتی جا رہی ہے، کفر شرک تو بڑھتے ہی جا رہے ہیں، بدعات بھی بہت بڑھتی جا رہی ہیں، لیکن اس کے ساتھ ساتھ جو ایک فیشن بنتا جا رہا ہے، ایک ٹرینڈ بنتا جا رہا ہے، وہ بہت خطرناک ٹرینڈ ہے. وہ ٹرینڈ کیا بن چکا ہے، فیشن کیا بن چکا ہے؟ دین مخالفت. تو دین مخالفت اتنی خطرناک اور اللہ کے عذاب کو بلانے والا یہ عمل ہے کہ جس کو کوئی کیا سمجھائے بس. دیکھیے، یہ گناہ نہیں ہے، دین مخالفت گناہ نہیں ہے، گناہگاروں کی معافی ہو جاتی ہے، لیکن دین مخالف جو لوگ ہوتے ہیں ان کی معافی نہیں ہوتی. اللہ پھر بھی کسی کو معاف کر دیں تو بھائی کسی کون پوچھنے والا ہے؟ اللہ کی شہنشاہیت میں کس کو دخل ہے؟ لیکن اسلام کا پٹا گردن سے اتر جاتا ہے. تو یہ ایسا موضوع ہے کہ یہ بہت بکثرت آج گھروں میں، خاندانوں میں، محلوں میں چیز دیکھنے میں آتی ہے. تو اندیشہ ہے، کفر ہے، خاتمہ کفر پہ ہونے کا اندیشہ ہے. گناہ کے اوپر بھی بعض دفعہ ایسا ہو جاتا ہے، لیکن بہت کم، لیکن بہت زیادہ چانس بڑھ جاتا ہے جب کوئی انسان دین مخالفت کے اوپر اتر آتا ہے. تو آج یہ چیز، پہلے اگر ہم 20-25-30 سال پیچھے چلے جائیں تو اس وقت یہ مرض اتنا نہیں تھا، گناہ بھی اتنے زیادہ نہیں تھے، شرک اور بدعات بھی اتنی نہیں تھی، تو اسی طرح دین مخالفت بھی اتنی زیادہ نہیں تھی. تو تدریجاً جو چیزیں، گناہ بھی بڑھتے رہا، کفر اور شرک بھی بڑھتا رہا اور دوسری چیزیں بڑھتی رہیں، تو اسی طرح سے جو ہے دیکھنے میں آ رہا ہے کہ دین مخالفت بھی بہت بڑھتی جا رہی ہے. اس موضوع کے اوپر پہلے بھی علماء اور مشائخ بیان کرتے رہے ہیں، ماضی کے اولیاء اللہ نے کافی اس کے اوپر بیانات کیے ہیں، کتابیں بھی لکھی ہیں. میں نے جو ہے اس کا، جیسے میں نے دین مخالفت کی بات کروں، ماضی کے مشائخ نے جو ہے باغی مسلمانوں کے نام سے بیانات کیے ہیں، کتابیں لکھی ہیں، کہ آج کے باغی مسلمان، یعنی جو بغاوت پر اتر آتے ہیں. اب ظاہری بات ہے، کوئی باغی ہو جائے تو، کوئی بادشاہ کا یا حکومت کا کوئی باغی ہو جائے تو اس کی دنیا میں قانون بنائے سوائے موت کے کوئی اس کی دوسری سزا نہیں ہے، کیونکہ یہ اسٹیٹ کے خلاف ہو گیا، باغی ہو گیا، ریاست کے خلاف ہو گیا. تو گناہگار ہونا ایک الگ ہے، لیکن اللہ کے قانون کے خلاف ہو جائے، قرآن حدیث کے خلاف ہو جائے، بغاوت پر اتر جائے، بحث کرنے لگے اور بولے نہیں سب غلط ہے، سب بکواس ہے، جھوٹ ہے، سب مولویوں کی بات ہے، میں جو کہہ رہا ہوں وہ صحیح ہے بس، ہمیں سمجھاؤ گے دین کیا ہے؟ آج کل کیا ہمیں سمجھاؤ گے؟ تو ہمارے آگے کے بچے، تم ہمیں سمجھاؤ گے دین کیا ہے؟ تو یہ تکبر، میں اور اکڑ کی وجہ سے یہ بڑا تباہی سخت پھیل چکی ہے. تو کافروں نے، مشائخ فرما رہے ہیں، بڑے بڑے اولیاء اللہ کافر دو چیز پر محنت کر رہے تھے، جو اہم اور بہت محنتیں ان کی چل رہی ہیں مسلمانوں کو تباہ کرنے کے لیے، دو خاص محنتیں یہ تھیں کہ ان کو، ہم لوگوں کو، امت مسلمہ کو خوب زنا، بدکاری، فحاشی، عریانیت کی طرف لگانا ہے، سود میں لگانا ہے اور دوسرے گناہوں میں غرق کرنا ہے. تو مشائخ فرماتے ہیں وہ تقریباً 100% وہ لوگ کامیاب ہو گئے تقریباً، اور جو بچے کچے لوگ ہیں تو ان کی کوشش ان کو بھی اسی طرح سے گندگی میں دھکیلو. اور دوسرا جو ان کا ٹارگیٹ تھا اس میں تقریباً وہ 30-40% کامیاب ہو چکے ہیں، اس پہ محنت چل رہی ہے. تو مزید کیا ہوگا، 10-15 سال میں یہ ٹارگیٹ پرسنٹیج بڑھتی رہے گی، 50-60-70 ہوتے ہوتے 100% بھی چلی جائے گی. ان کی محنت تو تم کامیاب کر رہے ہیں نا. کافروں کی محنت کب کامیاب ہوتی ہے؟ جب ہم دین سے اپنا رشتہ کھوکھلا کر لیتے ہیں، خراب کر لیتے ہیں، جبھی تو کفار کی محنت جو ہے وہ کھوکھلی ساری کامیاب ہوتی ہے. اگر ہم لوگ صحیح ہوں تو کسی کافر کی کوئی چال کامیاب نہیں ہو سکتی. تو وہ دوسری محنت جس میں کامیاب ہو رہے ہیں، 30-40% کامیاب ہو چکے ہیں، وہ ہے مسلمانوں میں ارتداد پھیلانا، کفر 30-40% کامیاب ہو چکے ہیں. آج ہمیں پتہ نہیں ہم میں سے کتنے لوگ ایمان والے ہوتے ہیں، کتنے اللہ نہ کرے ایمان سے خارج ہو چکے ہوں گے، ہمیں نہیں پتہ ابھی. یہ تو موت کے وقت پرچہ آؤٹ ہوگا، یہ مضمون بھی قرآن اور حدیث شریف میں آ چکا ہے. تو آدمی اس گمان میں، خوش فہمی میں نہ رہے کہ جی مسلمان پیدا ہوں تو مسلمان ہی مروں گا. انبیاء کرام نے اپنے ایک بیٹے کو نصیحت کی تھی، قرآن پاک میں مضمون ہے، مرنا تو مسلمان ہی مرنا، مرنا تو مسلمان ہی مرنا، یعنی ضروری نہیں ہے انسان پیدا مسلمان ہوا تو مرے گا بھی مسلمان، ये मज़मून भी अहादीस शरीफ़ में आ चुका है। असल तो ये ईमान वाले घराने में अल्लाह ने पैदा कर दिया, तो अब नज़ा के वक्त तक कब्र में उतरने तक ईमान को सलामत रखते हुए कब्र में लेके उतरना है। बड़ी बड़ी आजमाइश आएंगी, बड़े बड़े मसाइल आएंगे, बड़ी बड़ी चीज़ें आएंगी, लेकिन ईमान का जो दामन है उसको हाथ से नहीं छोड़ना। तो दीन मुखालफत कह लें या अल्लाह से बगावत कह लें, हम मुसलमान अक्सर बागी हो चुके हैं, गुनाहगार गुनाहगार होना तो बहुत पीछे रह गया, अब तो बगावत है भाई। एक मशहूर हदीस शरीफ, बड़े उलमा और मशाइख ने इसके ऊपर बयानात किए हैं, इस हदीस शरीफ को लेके एक घंटे के बयानात किए हैं। एक हदीस पाक का खुलासा मनकूल है हमारे प्यारे आक़िद हो जहाँ हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, जिसका खुलासा है कि पूरी उम्मत को माफ़ किया जा सकता है, गुनाहगार उम्मत को माफ़ किया जा सकता है, लेकिन जो लोग ऐलानिया बगावत करने वाले होंगे, खुल के अल्लाह की ऐलानिया नाफरमानियाँ करने वाले होंगे, उनकी बख्शिश नहीं होगी। ऐलानिया बगावत, ऐलानिया नाफरमानियाँ, ऐलानिया एक होता है कि क्या मतलब, एक तो होता है गुनाह इंसान बंद कमरे में कर रहा है, डर रहा है, अल्लाह का खौफ दिल में रखता है, मखलूक को ना पता चले और मैं ये गंदा काम कर रहा हूँ, मोबाइल पे कोई गलत चीज़ देख रहा है, कुछ भी गलत कोई काम कर रहा है छुप के, वो उसका इनफरादी मामला है, तो ये ऐलानिया गुनाह में नहीं आता क्योंकि छुप के कर रहा है। तो शायद इस हदीस शरीफ के उसकी मगफरत भी हो जाए, बख्शिश भी हो जाए उसकी। ये तो एक छुप के गुनाह करने वाले जो लोग हैं, लेकिन बात हो रही है ऐलानिया, मतलब बख्शा नहीं जाएगा मतलब ये नहीं कि कभी नहीं बख्शा जाएगा, मतलब ये कि उनको सज़ा मिलेगी कानून के हिसाब से, मुराद ये है उस जुर्म की। तो ऐलानिया गुनाह कौन से कहलाते हैं? अब LCD लगा लिया घर के अंदर बड़ा सा, ठीक है, बड़े साहब ने, हेड ऑफ दी फैमिली ने, और उसके बाद बेटे बेटियां यानी बहन भाई, माँ बाप, चचा भतीजी, मामू भांजी, सब खानदान, उसमें मौसीकी, नाच गाना, गंदे सीन, बोसो कनार, किसिंग, सब चीज़ें देखी जा रही हैं, सारी चीज़ें चल रही हैं, ये कहलाती है ऐलानिया बगावत, ऐलानिया नाफरमानिया। यानी ऐसे आदमी लोग ये शो कर रहे होते हैं, देखो मैं कितना बड़ा अल्लाह का नाफरमान हूँ, मुझे डर खौफ नहीं है अल्लाह का, मैं बहन बेटियाँ सब साथ बैठी होती हैं और हम नंगे नाच देख रहे होते हैं। ये दोनों मिसालों से आप समझिएगा, एक बंद कमरे में कोई गुनाह कर रहा है क्या ऐलानिया, शर्म ही नहीं है ना, इसका मतलब ये कि वो आदमी कहना चाह रहा है मैं नहीं डरता अल्लाह से, मेरे दिल में अल्लाह का खौफ नहीं है। ये तो एक मिसाल दी है ना। इसी तरह स्कूल, कॉलेज, यूनिवर्सिटी, कोचिंग सेंटरों में चले जाएं, बड़े बड़े दीनदार लोग, अभी बेदीन लोगों को क्या बोलें कि दीनदार लोग जो लड़के हैं वो भी उस एडमिशन लेते हैं बाशरा, और जो दीनदार लोग हैं वो अपनी बहन बेटियों को लड़कों के साथ पढ़ने के लिए छोड़ देते हैं, और फिर वो क्या जिना के अड्डे बनते जा रहे हैं तालीमी इदारे, कोई पूछने वाला है? कोई किसी को डर खौफ नहीं है कि अल्लाह की पकड़ आ सकती है, अल्लाह का अजाब आ सकता है, कोई खौफ नहीं है, डरने वाले तो बहुत कम है। इसलिए तो अल्लाह ने कुरान पाक में फरमाया कि मुझसे मेरे जो कलील बंदे जो हैं, मेरे बंदे कलील बहुत खास हैं, बहुत मेरे खास बंदे जो हैं बहुत कलील हैं, यानी मुत्तकी अल्लाह वाले जो मेरे बंदे बंदे खास हैं वो बहुत कलील हैं, थोड़े हैं वो जो मुझसे डरने वाले। तो ये तो दो एक दो मिसालें भी दिए। इसी तरह कहाँ तक वो करें, कहाँ तक बताएं कि हमारा जो है मामला कहाँ तक तबाही की तरफ जा रहा है। इसी तरह शादी भी है तो आम है हमारे सामने, ऐलानिया बगावत में आते हैं सारे गुनाह, यानी एक गुनाह के ऊपर 1,000 लोग जमा हो रहे हैं, एक गुनाह बंद कमरे में किया एक बंदे ने, अब एक गुनाह हरामकारी के ऊपर, हरामकारी सिर्फ जिना नहीं होता, सिर्फ यही गुनाह नहीं है गुनाह, बस हम लोगों ने क्या समझो, कत्ल मत करो किसी को, जिना मत करो, शराब मत पियो, भाई बहुत बड़े गुनाह है। हाँ, मिक्स गैदरिंग में बैठना, औरतों से बदनजरी करना, मूवी तस्वीर बनाना, ये तो गुनाह ही नहीं है। वही बात, हर इंसान ने अपने हिसाब से शरीयत बना ली है, कुछ गुनाह की हम परवाह ही नहीं करते, उनको गुनाह समझते हैं, बाज लोग बचते भी हैं और बाज तो 50-50 साल गुजर गए उन गुनाह कबीरा में, वो उनकी लुगत में गुनाह ही नहीं है। अरे भाई तुम कोई नाउज बिल्ला खुदा लगे हुए, ये बाइफरकेशन करने वाले तुम कौन होते हो, हम लोग कौन होते हैं? गुनाह गुनाह है, चाहे वो जिना हो, कत्ल हो, या गैर शरीय तकरीबात हो, मूवी तस्वीर में, सब गुनाह कबीरा हैं। उनकी अजाब की शक्लें हाँ मुख्तलिफ हैं शिद्दत के हिसाब से, लेकिन आज अवामुन नास ने अपने हिसाब से, अपने अपने हिसाब से डेढ़ डेढ़ की मस्जिद बना ली, क्योंकि हर बंदे की आजकल एक अलग शरीयत है, जवानों की अलग है, बूढ़ों की अलग है, जो नौजवान है उनकी अलग शरीयत है, औरतों की अलग है, तो हर बंदे ने अपने हिसाब से एक सेटिंग बनाई हुई है अपने आप को मुतमईन करने के लिए। और ये किसी को फिरके की या मसलक की बात नहीं, एक मसलक के रहने वाले भी अपने अपने हिसाब से उन्होंने मसालिक बनाए हुए, मसले बनाए हुए। नफ्स और शैतान ने उनके कान में फूंक दिए कि तुम्हारे दिल में जो ख्याल आ रहा है, दलील आ रही है, बहुत ज़बरदस्त है, शानदार है, जमे रहो, डटे रहो। ये नज़ा के वक्त पता चलेगा कितने अक्लमंद थे, कितने होशियार थे। ये अल्लाह के साथ ये चालाकियाँ मकारियाँ नहीं चलेंगी। अल्लाह को सब पता है कि हमारे दिल में जो ख्यालात आते हैं, क्या हम दिल में हमारे होता है, और हम क्या ज़बान से बोल रहे होते हैं, क्या हम अमल करके दिखा रहे होते हैं, अल्लाह पाक सब देख रहे हैं। तो एलानिया बगावत, एलानिया सरकशी, इस पर अज़ाब भी आते हैं। ये तो तीन चीज़ें बताई हैं ना। अब जैसे एक शादी की तकरीब है, वलीमा है, बैंक्वेट है, मिक्स गैदरिंग अलग है, बदनफरी अलग है, गीबत है अलग है, फंक्शन अलग चल रहे होते हैं, मौसीकी अलग चल रही होती है, नी मुरियाँ ड्रेसिंग में लड़कियाँ औरतें अलग होती होती हैं, ना महरूमों का अख्तलात होता है, सात आठ तो ये बता दिए। इसराफ अलग होता है कि एक एक बैंक्वेट पर 10-10 लाख रुपए खर्च करते हैं, सीजन में तो और ज़्यादा रेट बढ़ जाते हैं अच्छी जगह के, और इसराफ करने वाले शैतान के भाई हैं। आप सल्लम फरमा चुके तो एक गुना नहीं है, वो तो गुनाहों की आमाज गए। तो ये सारी एलानिया एलानिया बगावत है अल्लाह की, एलानिया ना फरमानी है। तो इस पर रसूल अल्लाह सल्लम का जलाल आ रहा है, अल्लाह का जलाल आ रहा है कि तुम इतने बेशरम हो गए हो, कह रहे गुनाह करना है तो छुपके कर लो ना, इतने मर रहे हो, तुम्हारा खाना जम नहीं होता गुनाहों के बगैर, तो छुपके कर लो, अल्लाह से डरते हुए कर लो, शायद अल्लाह तुम्हें हिदायत दे दें, शायद तौबा इस्तगफार की तौफीक दे दें। तुम तो छीना चौड़ा करके रोडों पे निकल के बदमाशियां कर रहे हो, 1,000 लोग जमा हो गए हरामकारी पे कि अल्लाह को नाराज करना है, जमा होना है। ये मुसलमानों का हाल है हमारे, ऐसा मुसलमान होता है आजकल का। फिर कहते हैं अजाब आता है, अल्लाह का पकड़ आती है, तो कहते हैं पता नहीं हमसे कौन सा गुना हो गया, हमने तो अपनी जात से किसी को तकलीफ नहीं दी। यानी इनकी नजर में सबसे बड़ा गुना किसी को अपनी जात से तकलीफ ना देना है, बस भाई। तो किसी को तकलीफ ना देना ये कौन सी बड़ी बात है भाई, ये कौन सा आपने बहुत बड़ा शानदार काम कर दिया, को बहुत बड़ा को मुजाहिदा क्या, बहुत बड़ा आसमान के आपने पाए हिला दिए, अगर अपनी जात से किसी को तकलीफ नहीं दी। अरे ये सवाल उठना चाहिए, आपने अपनी जात से कितने लोगों को फायदा पहुंचाया, दुनियावी उखरवी, नुकसान नहीं पहुंचाया, किसी को तकलीफ नहीं दी, तो ये तो कोई ऐसी बड़ी बात नहीं है भाई, ये तो बहुत मामूली सा अदना सा दर्जा है। क्योंकि किसी को नुकसान और तकलीफ पहुंचाने के लिए जालिम होना शर्त है, ताकतवर होना शर्त है, और दुनियावी ताल्लुकात होना शर्त है, उसके बड़े असबाब होते हैं। क्योंकि जब आप किसी को अजियत दें, तकलीफ पहुंचाए, तो वो आपसे बदला ले, तो आप इतने ताकतवर हों हर लिहाज से उसको कुचल के रख दें आप, हौसला भी चाहिए, फिर अल्लाह का खौफ, खौफ का दिल से निकलना भी ज़रूरी है, जालिम बनना पड़ेगा, नहीं तो अगर आपने किसी को तकलीफ दी वो तो ऐसी की तैसी कर देगा आपकी। तो किसी को तकलीफ देना आसान नहीं है, अच्छी खासी खबर ले लेगा। तो ये पत्नी शैतान ने क्या कह कान में डाल दिया, हमने तो अपनी बात से किसी को तकलीफ नहीं दी। अरे बहन बेटियों को तुम लड़कों के साथ पढ़ा रहे हो, स्कूल कॉलेज जिना के अड्डे बन रहे हैं, तुम्हें कोई आके बताएगा, ये गुना नजर नहीं आ रहा, ये गुना ही नहीं है, इसकी तरफ जहन ही नहीं जाता। सूदी मामला चल रहे हैं, रिश्वतें चल रही हैं, हरामकारियां चल रही हैं, या कोई कारोबार कर रहा है तो उसमें कारोबार को लोग उठा के नहीं देखते कितनी उसमें मिक्सिंग होती है हराम माल की। कितने ऐसे ऑयल बेचने वाले होते हैं जो लोग बताते हैं, जो तकवे से काम कर रहे हैं ऑयल का, बताते हैं कि कंपनी का लेबल का ऑयल होता है वो, और वो सादा ऑयल लेते हैं, उसको बिल्कुल उसी की कॉपी करके ब्रांडेड जो ऑयल वगैरह आते हैं उसके अंदर फिलिंग करके, और फिर उसके बाद उसको सप्लाई करते हैं, उस पर बहुत ज़्यादा प्रॉफिट मिलता है। तो हराम खाने की भी नौीयतें होती हैं, एक नौीयत थोड़ी है। पेट्रोल आप डलवाने चले जाएँ, कोई पहले कोई कोई पेट्रोल पम्प चोरी करता था, अब कोई कोई पूरा देता है, अब कोई कोई पेट्रोल पूरा देता है। बाइक वालों को देखो, बेचारों को बोतलें लिए लिए फिरते हूँ, क्योंकि पता है कि चोरी होती है, तो कौन डर रहा है अल्लाह अल्लाह से आजकल। बस लोगों ने ये सारी हराम करी, तो थोड़ा सा जमाली, थोड़ा सा मंजर कशी की जा रही, गुनाह तो हमारे इतने हैं, बस अल्लाह हिफाजत फरमाए, बस अपनी बात से हमने, और जो ये कहते हैं ना हमने अपनी बात से किसी को तकलीफ नहीं दी, ये भी झूठ बोलते हैं। बीवी से पूछ लो ऐसे लोगों का हाल, बता देगी, कहेगी 20 साल से तो मुझे तंग किया हुआ है ना। तो ये भी शैतानी वफफा होता है, ये बात भी झूठ निकलती, बीवी को नहीं तुम किसी और को कहीं ना कहीं तंग कर रहे होगे, अजियत दे रहे होगे, तो सब ये शैतानी बातें होती हैं। तो भाई एक होता है गुनाह करना और डरते रहना कि अल्लाह मैं बहुत कमीना हूँ, अल्लाह बहुत गुनाहगार हूँ, अल्लाह बस तू मुझे माफ़ फरमा दे, मुझे लत पड़ी है गुनाहों की, अल्लाह मैं उस तरह से ज़िंदगी नहीं गुजार पा रहा जिस तरह से तू चाहता है, जिस तरह से तू चाहता है, तो अल्लाह पाक मुझे माफ़ फरमा दे, ऐसा ना हो किसी दिन मेरी मौत का वक्त आ जाए और मैं हालत पलीदगी में, गंदगी में तेरे सामने हाजिर हूँ। तो इसलिए दुआएं अक्सर हम करते हैं ना, उलमा और मशाइख से हमने सुनी یا اللہ مرنے سے پہلے مرنے کی تیاری نصیب فرما، اس وقت اٹھانا جب نیکیوں کا پلڑا بھاری ہو، اس لیے کہتے ہیں. تو ایک آدمی گناہگار تو ہے لیکن دل ٹوٹا ٹوٹا رہتا ہے، ڈرتا ہے وہ اللہ سے کہ یار اگر میں مر گیا اس حالت میں تو کیا اللہ کو منہ دکھاؤں گا. تو بڑا پیارا مقبول بندہ ہے اللہ کا، اللہ کا خاص فضل ہوگا، کرم ہوگا، اللہ ہدایت بھی دیں گے. بالفرض ہدایت نہیں بھی ملی، مر گیا گناہ کرتے کرتے، امید ہے بخشش بھی ہو جائے گی کیونکہ دل میں اللہ کا ڈر رکھ رہا تھا. لیکن دوسری قسم کے لوگ ہیں، وہ سارے اس سے بھی بڑھ بڑھ کے گناہ بھی کرتے ہیں، اور توبہ تو چھوڑو، احساس ندامت تو ہم چھوڑے، الٹی مخالفت میں رہتے ہیں. قرآن پاک کی آیتوں کو کہہ دیتے نہیں اس کا یہ مطلب نہیں ہے، مولویوں نے غلط ترجمہ کیا ہے، احادیث مبارکہ میں ہے ہی نہیں، اس کا مطلب ہی نہیں ہے. کیونکہ ایسے ایسے دو نمبر دین کے لمبردار آ کر بیٹھ گئے یوٹیوب کے اوپر، مختلف فیس بک میں، کہ جو امت کی عقائد کو خراب کر رہے ہیں. اور امت بھی آج کل جو ہے وہ اکثر، سب نہیں لیکن اکثر جو ہے، بہت اسٹائلش ہو چکی ہے. وہ اپنے حساب سے کسی ایسے رہبر کو تلاش کرتے ہیں جو ان کی خواہشات کے مطابق ان کو دین پیش کرے. یہ جملہ ذہن میں رکھیے گا، کیونکہ مارکیٹ میں ہر طرح کے آ چکے ہیں دین کے لمبردار، ایسے بھی مولوی آ چکے ہیں، لوگ ان کو تلاش کرتے ہیں. یعنی جیسے میں دین میں تقوی کو، گناہوں سے بچنے کو پسند نہیں کر رہا، اللہ نہ کرے کوئی نہیں کر رہا اگر، تو پھر وہ ایسے بھی آپ کو مولوی ملیں گے جو یہ بات ہی نہیں کریں گے. وہ کہیں گے گانا بجانا بھی جائز ہے، مارکیٹ میں آ چکے ہیں، نام لینا اچھی بات نہیں ہے، آ چکے ہیں، وہ کہتے ہیں گانا بجانا کرو، سب کچھ کرو، موسیقی میوزک سب جائز ہے. یہاں تک کہ ایک ملعون خبیث نے تو آپ وسلم کی گستاخی تک کر دی کہ عرب میں کہیں شادی ہو رہی تھی تو آپ صلی اللہ علیہ وسلم نے کسی سے کہا بھائی وہ عورت بہت اچھا گاتی ہے، اس کو بلا کے لاؤ. نعوذ باللہ، صحیح ہے نا؟ یہ ٹی وی پہ بیٹھ کے اس نے بات کہی ہے، اور پھر ٹی وی پہ بیٹھ کے اس نے دوسری بات کی. باقاعدہ ایسے لوگوں کو ہیرو بنایا جاتا ہے، وہ اینکر بالکل بھولے ننھے کاکے بن کے پوچھ رہے ہیں، نہیں سر حضرت یہ بتائیے کہ جو لڑکیوں سے دوستی کے بارے میں شریعت کیا کہتی ہے. نہ وہ عالم ہے نہ مفتی ہے، بتائیے، کلین شیف بندہ، اس کو دین کا پتہ ہی نہیں، اس سے ایسے ایسے سوالات کیے جا رہے ہیں اسے بڑا بنا کے. وہ کہہ رہے ہیں نہیں نہیں یہ سب مولویوں کی بدماشی ہے، عورتوں سے دور رہو، لڑکیوں سے دور رہو، ایسا کچھ بھی نہیں ہے، بس سب کچھ آپ کریں، لڑکیوں سے دوستی بھی رکھیں، سب کچھ کریں، بات چیت بھی کریں، بس اس میں ولگر پن نہ ہو، یہ ننگا پن نہ ہو. نیا دین پیش کر رہا ہے، لڑکی کو لے کے بیٹھے ہوئے اور اس میں فحاشی نہ آئے، ننگا پن نہیں آنا چاہیے، یہ نیا دین پیش کر رہا ہے. اب بہت سے لوگ ہیں اس کے فالوور بن گئے، کیونکہ جو بہت سے لوگ جنہوں نے قسم اٹھائی ہوئی ہے حرام کام نہیں چھوڑنے، تو ان کو ایسے دین کے لمبردار بہت پسند آئیں گے. وہ کہیں گے ہاں یہ ملا ہے نا ہماری مرضی کا، یہ ہے سچا اللہ والا، اس سے بڑا تو کوئی اللہ والا ہی نہیں، کیونکہ اس نے ساری بدماشی کی گنجائشیں نکال دیں، ساری بدماشیاں اس نے گرین سگنل کے ذریعے اوکے کر دیں. اسی طرح بہت سے گروپ اس وقت چل رہے ہیں، لیکن مسلمان ہم لوگ بہت زیادہ ہوشیار ہو چکے ہیں. تو چاہ یہ رہے کہ ہم دین میں نہیں ڈھلیں گے پورے کے پورے. قرآن پاک کی آیت ہے نا، بڑی مشہور آیت ہے، اور اسلام میں پورے کے پورے داخل ہو جاؤ. آیت کیا ہے؟ پورے کے پورے اسلام میں داخل ہو جاؤ، اللہ تو یہ فرما رہے ہیں. لیکن ہم کیا چاہ رہے ہیں کہ ہم پورے کے پورے اسلام میں داخل نہیں ہوں گے، بلکہ جتنا ہمارا دل چاہے گا اتنے داخل ہوں گے. اور پورے پورے کا پورا تو ان راہبروں کو، دو نمبر مولویوں کو ہمارے اندر داخل ہونا پڑے گا، ہم جس طرح چاہیں گے وہ ہونا چاہیے. یہ ہے مسلمانوں کا حال آج کل کا، ہر بندے نے اپنے حساب سے بندے کو پکڑا ہوا ہے، رہبر کو پکڑا ہوا ہے، مولوی صاحب کو پکڑا ہوا ہے، جو ان کی خواہشات نفسانی کے حساب سے ان کو لے کے چل رہا ہے، اور وہ مطمئن ہے جی میں نے بھی کوئی نہ کوئی ڈیڈنٹ کی مسجد بنائی ہوئی، الحمدللہ میں بھی دیندار ہوں، وہ فلاں فلاں ہے نا میں ان سے تعلق رکھتا ہوں. ارے بھائی تعلق کسی بھی رکھو، دیکھ تو لو صدر اگر جانا ہے، یہ بس صدر والی ہے بھی ہے یا نہیں، پتہ لگا اورنگی ٹاؤن لے گئی پھر تو بھائی، روٹ دیکھ کے بس میں بیٹھا جاتا ہے نا، تو جس روٹ کی بس ہو اس روٹ میں بیٹھو، جہاں جانا ہو صدر جانا تو صدر والی بس کی روٹ میں بیٹھو، تو صدر تک آپ پہنچو گے. جنت والی جو بس جا رہی ہے بھائی، جو سچے اللہ والے ہیں ان کا روٹ دیکھو، اگر سچے اللہ والے ہیں ان کا روٹ جنت کی طرف جا رہا ہے، ان کے معاملات جنت کی طرف جا رہے ہیں، اہل جنت میں سے، تو اس بس میں بیٹھ جاؤ، انشاءاللہ بے خوف و خطر جنت میں پہنچ جاؤ گے. اللہ نہ کرے وہ کوئی غلط بس میں بیٹھ گئی یہ سمجھ کے جنت پہنچے گی، اور جا رہی ہے اس کا روٹ جہنم میں، تو کہاں پہنچیں گے؟ تو بغیر کسی محنت کے جہنم میں پہنچ جائیں گے. اللہ پاک قرآن میں فرما چکے ہیں، پہلے بھی اکثر بتاتا رہتا ہوں، ہر شخص اپنے امام کے ساتھ اٹھایا جائے گا. اللہ پاک قرآن پاک میں فرما رہے ہیں، ہر شخص اپنے امام کے ساتھ اٹھایا جائے گا، اللہ فرما رہے ہیں، ڈرا رہے ہیں اللہ پاک. دیکھ لو کس کو دنیا میں امام بنا رہے ہو، دیکھ تو لو پہلے، بس ہر ایک کے ہاتھ میں ہاتھ مت دینا، کیونکہ جہاں تمہارا امام ہوگا وہیں تم پہنچا دیے جاؤ گے. تو یہ چیز ہے. اور ایک جگہ اللہ نے قرآن پاک میں اسی بات کو لے کے فرمایا، اے محمد صلی اللہ علیہ وسلم، کیا آپ نے ایسے شخص کو دیکھا جس نے اپنی خواہشات نفسانی کو اپنا دین بنا رکھا ہے. دیکھیں جو باتیں ہو رہی ہیں پورا من ون ہے اتر رہی ہے. کیا آپ نے اللہ کا اعتراض ہے, طنز ہے, ایسے شخص کو دیکھا آپ نے جس نے اپنی خواہشات نفسانی کو اپنا دین بنا لیا, اپنا خدا بنا لیا؟ کیا آپ نے ایسے شخص کو دیکھا جس نے اپنی خواہشات نفسانی کو اپنا خدا بنا لیا؟ یعنی خواہشات نفسانی کو اللہ پاک خدا کا نام دے رہے ہیں, اللہ کا اپنی ذات کا وہ کر رہے ہیں معاملہ, کہ میں کیا کہہ رہا ہوں آپ کیا کہہ رہے ہیں اس کو اس سے مطلب نہیں ہے, یہ تو وہ کرے گا جو اس کا دل چاہے گا. خواہش نفسانی نفسانی پہ چلتا ہے یہ تو, بس اس نے دل کو اپنا امام بنایا ہوا ہے, دل کو خدا بنایا ہوا ہے. آج ہمارا یہی تو حال ہو چکا ہے مسلمانوں کا, دل چاہا تو نماز پڑھ لی فجر کی, نہیں پڑھی تو نہیں پڑھی تو نہیں پڑھی, دل چاہا تو پڑھ بھی نہیں, دل چاہا ذکر اللہ قرآن شریف پڑھ لیا پڑھ لیا, نہیں دل چاہا چھوڑ دیا, دل چاہا تو ذکر کی مجلس میں آ گئے آ گئے, نہیں دل چاہا تو نہیں ہے. یہ ہے خواہشات نفسانی. اسی طرح حرام کام کے معاملات ہیں, اور عورتوں کو تو کوئی چھوڑتا ہی نہیں ہے بھائی, کوئی اللہ والی چھوڑتے ہیں, نظروں کی حفاظت کرتے ہیں ان کو بچتے ہیں, ورنہ تو بڑے بڑے جو دیندار لوگ بھی ہوتے ہیں وہ تو بد نظری تو ایسا مزیدار اور لانتی گناہ ہے, کوئی چھوڑنے پہ تیار ہی نہیں ہے. ایسے لوگ گھورتے ہیں جیسے بس کھا جائیں گے گھور گھور کے. بد نظری اور غیبت حضرت والا فرماتے تھے یہ تو ایک فوڈ ڈش بن چکی ہے, اللہ ماشاء اللہ کوئی چھوڑ دے تو چھوڑ دے. اللہ, تو اسی طرح آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا, ایک حدیث پاک کا خلاصہ ہے کہ تمہارا ایمان اس وقت تک کامل نہیں ہوگا, یعنی تمہارا ایمان اس وقت تک کامل نہیں ہوگا, مکمل نہیں ہوگا جب تک کہ تمہاری خواہشات اس تمہاری نفسانی خواہشات اس دین کے تابع نہ ہو جائے جو میں لے کر آیا ہوں. فرما دیا ایمان ہی مکمل نہیں ہوگا جب تک تمہاری خواہشات نفسانی اس دین کے تابع نہ ہو جائیں جو میں لایا ہوں. آج خواہشات نفسانی کے پیچھے جو ہے نا زندگی لوگوں نے اپنی تباہ کر لی ہے, پاگل ہو چکے لوگ. ایک شعر ہے نا کہ خواہشات کا ادھم مچا ہوا ہے, خواہشات کا ادھم مچا ہوا ہے, نصیحت کی بات کس سے کیجیے, نصیحت کی بات کس سے کیجیے. اور جو سیدھی سیدھی دین کی بات کرتا ہے, نماز پڑھ لو قرآن پڑھ لو, تو لوگ کہتے ہیں ہاں جی بہت اچھے نیک آدمی اللہ والے. کوئی تقوی کی بات کرے دین کی, کہتے ہیں یار یہ کیا باتیں شروع کر دیں یار, پاگل واگل تو نہیں ہو, گناہوں کو چھوڑو, یہ شادی ہو رہی آپ کہہ رہے ہو لڑکے الگ اور عورتیں الگ مرد الگ, یہ کس طرح کی باتیں شروع کر دیں, سب اپنے ہی تو ہیں. لوگوں نے بتایا, خود لوگوں نے بتایا کہ چیخ پڑے خاندانوں میں, لڑائیاں پھڈے تک ہو گئے. کیا کہہ رہے ہیں, ارے سب اپنے ہی تو ہیں, ایسا لگا کہ دم پہ پیر رکھ دی کسی نے. کیونکہ حرام مزے جو ہوتے ہیں نا, حرام مزے چھوڑنے کی جب کوئی بات کرتا ہے تو ایسا جیسے شیر کے منہ سے بوٹا چھیننا. تو آپ نماز قرآن کی بات کریں, ذکر کی بات کر لیں, کوئی برا نہیں مانے گا. کوئی تقریب ہو رہی ہو خاندان میں, گھر میں یا کچھ ہو, آپ کہیں بھائی یہ دو انٹرنس بنے گی, مردوں کی الگ اور خواتین کی الگ, یا پارٹیشن بھی اگر لگے گا تو ایک 10 سال سے زیادہ عمر کا بچہ جو ہے لڑکا کوئی خواتین میں نہیں آئے گا. اب پھر آپ دیکھیے کیسی کیسی مخالفتیں شروع ہوں گی. بتا تو رہا ہوں, ایسی تھوڑی بول رہا ہوں, یہ ساری باتیں تجربات مشاہدات میں بکثرت یہ چیزیں سامنے آ رہی ہیں. تو پھر دیکھیں کیسی لے دے ہوتی ہے, کیسی دھجیاں بکھیری جاتی ہیں اس متقی بندے کی, اور کیسی اس کی کلاس لی جاتی ہے کہ تم ہمیں گندا سمجھتے ہو, ہمیں برا سمجھتے ہو, ہمارا کوئی دل خراب ہے کیا, ہم کیا گندی نظر سے دیکھتے ہیں. پھر دیکھو کتنی لمبی چوڑی دلیلیں سامنے آتی ہیں, ارے سب اپنے ہی تو ہیں, بہن بیٹیاں تو ہیں. بھائی بہن بیٹیاں نہیں ہیں, بہن جو اپنی سگی بہن ہے وہ ہے, اور بیٹیاں جو آپ نے آپ سے کہ آپ کی جو بیٹیاں ہیں سگی, بس وہ بیٹیاں, بس دوسری کی بیٹیاں آپ کی بیٹیاں نہیں ہیں. بیٹیاں جیسی کہہ تو سکتے ہیں لیکن ان کے اوپر شرعی حدود نافذ ہو رہی ہیں, وہ نامحرم ہیں, آپ کو ان سے بچنا ہے, نظروں کی حفاظت کرنی ہے. یہ وہی بات, اپنے حساب سے دین نکالا ہوا ہے, اپنے حساب سے اللہ بائیفرکیٹ کر رہے ہیں, محرم نامحرم, یہ کہہ رہے ہیں سب ایک ہیں, سب ایک ہی تو ہیں. کہاں ہے, لاؤ دکھاؤ, قرآن بتاؤ, حدیث شریف بتاؤ, حوالے دو, اجماع سنت 14 سال سے کیا باتیں چلتی ہوئی آ رہی ہیں, کیونکہ گناہ چھوڑنے پہ تیار نہیں ہے نا. اب ایسے لوگ جو بد نظری کے مریض ہوتے ہیں, عاشق ہوتے ہیں, تو ظاہری بات ہے وہ ایسی شادی ہو کو اس میں کوئی عورت ہی نظر نہ ہے بھائی. تو لوگوں, تو ایک صاحب تھے وہ میرے پاس آتے تھے, اب آتے ہیں یا بیوی نہیں ہے یہ چھوڑیں, اصل مقصد ہے اسلام. تو انہوں نے مجھ سے کہا کہ آپ کے پاس جب سے آنے لگا تو میں تو پوری زندگی بد نظری کرتا تھا, ہوتی گزر گئی تھی بد نظری کرتے, مجھے پتہ ہی نہیں تھا یہ بھی گناہ, آپ کے پاس سنے بیانات تو پتہ چلا. تو کہیں گے میں نے 8-10 دن جب بد نظری سے میں بچا تو مجھے اپنی زندگی پروحشت لگنے لگی, گھبراہٹ ہونے لگی, اور عجیب سا ایسا لگتا تھا جیسے میرا کلیجہ جو ہے نا پھٹ رہا ہے, کٹ رہا ہے اندر سے. और कहीं मेरा दिल नहीं लग रहा था, घबराहट नहीं हो रही थी। फिर एक शादी में जाना था, वहां भी मखलूत मॉल था, वहां भी नहीं गया, तो इतनी तकलीफ हुई मैं आपको बता नहीं सकता। फिर कह रहा था, फिर मैंने कहा अगर बदनजरी आदमी नहीं करे तो जिंदगी का मजा क्या रहेगा। यानी उनके ये विचार थे, उनके ख्यालात थे, और हकीकत उन्होंने सच्चे आदमी थे भाई, साफ साफ बोल दिया उन्होंने, है ना। लेकिन वही बात कि इल्म की कमी है। अभी जो कलाम हमने सुना, थोड़ा दर्द दिल के वास्ते कर जस्तजू, खूने हसरत और खूने आरजू, ठीक है तकलीफ होती है, जो बात कह रहे हैं सही है, घबराहट होगी, बेचैनी होगी, गुनाह एक पुरानी आदत लगी हुई है ना, वो हरी बात एक छोड़ेगा तकलीफ तो होगी, एक्शन टू रिएक्शन होता है, लेकिन उसके बाद अल्लाह अपना प्यार देते हैं, अपना कुर्ब देते हैं, हदीस शरीफ में ईमान की हलावत देते हैं, अल्लाह अपनी ज़ात अता फरमा देते हैं। यहाँ तक हजरत ने फरमाया, गैब बराए नाम गैब रह जाता है, मेरे पीने को सुन लो ए दोस्तों, आसमानों से मैं उतरती है। हमारे मुर्शिद आरिफ बिल्ला हजरत अकदस हजरत मौलाना शाह हकीम मोहम्मद अख्तर साहब रहमतुल्लाह का शेर है, बहुत प्यारा, कि मेरे पीने को दोस्तों सुन लो, आसमानों से मैं उतरती, यानी अल्लाह की गैबी मुकाशफात मेरे ऊपर होते हैं, वो फिर ऐसा मज़ा आता है जिसको मैं लफ्ज़ों से नहीं बता सकता। फिर हजरत ने इसको तसल्ली देने को, वो जो साहब ने एतराज़ात किए थे, कैफियत बताई थी, उसका जवाब मशाइख अल्लाह वाले पहले दे चुके, चूँकि इल्म की कमी होती है इसलिए लोगों को पता नहीं होता। फिर हजरत फरमाते थे, नेमुल बदल को देख के तौबा करे है मीर, नेमुल बदल को देख के तौबा करे है मीर। क्या मतलब कि जब नेमुल बदल ऑल्टरनेट मिलता है, गुनाह से आदमी बचता है, तो फिर आदमी खुशी खुशी तौबा करता है, कहता वाह मेरे मालिक, मैंने तो कंकर पत्थर और ये गंदी सड़ी हुई चीजें फेंकी और ये हीरे जवाहरात मिलना शुरू हो गए मुझे, तो वसूल इल्लाह जीते जी मिलना शुरू हो जाता है। अब उन साहब को पता नहीं था, तो वो ये कह रहे हैं भाई तो ठीक है, शुरू में तो होता है, कुछ मुजाहदात करने पड़ते हैं, मुजाहदात में तकलीफ भी होगी, लेकिन फिर अल्लाह पाक थोड़े अरसे में जो है इनामात देना शुरू करते हैं, मुस्तजाबो दावत बना दिया जाता है, आपस की ज्यारतें शुरू हो जाती हैं, और फिर उसके रूहानी मामला बढ़ने लगते हैं। फिर अजीब अजीब, अल्लाह को पता है 2025 का मॉडल है ये, अगर इसको मज़े नहीं कराए भाग जाएगा, पता है ना अल्लाह को भी हमारा ईमान और यकीन कितना मजबूत है, इसी दौर के ना भाई हम, तो अल्लाह को भी पता है कि ये इतना पुराना बदनजरी का या गुनाह का या खूगर आदि था, उसने छोड़ दी सब चीज़ें, तो फिर अल्लाह को पता अगर मैंने ज़्यादा देर की तो ये ऐसा ना दोबारा भाग जाए, तो अल्लाह पाक अपनी ज़ात से उसको चिपकाने के लिए जीते जी वसूल इल्लाह उसको देना शुरू कर देते हैं। अब हर एक का अलग मामला होता है, अल्लाह को पता है किस बंदे को कैसे मज़े कराने, कैसे उसको खुश करना है, उसकी कैफियत किसी की अच्छी कर देते हैं, किसी को मुकाशफात शुरू कर देते हैं, किसी को कुछ किसी को कुछ, अल्लाह का हर एक से अलग मामला है। लेकिन शर्त ये है कि भाई जन्नत तो मरने के बाद बोनस से मिलेगी। हजरत वाला रहमत इरशाद फरमाते थे, अल्लाह पाक इतने जालिम नहीं है कि हमसे अभी खून अरमा कराएं, तकलीफें हमसे उठवाएं, मुजाहदात करवाएं और मरने के बाद खाली जन्नत मिले, फरमाया ऐसा नहीं है, जन्नत तो बोनस में मिलेगी, जीते जी खालिक जन्नत को खालिक हूर को पा जाओगे, वो अल्लाह पाक मजे कराते हैं। अल्लाह, तो भाई ये दीन मुखालफत और बहावत, अल्लाह से इस तरह की कैफियत पैदा कर लेना, और फिर उसके बाद एक तो होता, चलो दिल में कोई बगावत के कुछ गलत ख्यालात अगर आ रहे हैं किसी के, तो उस पर भी आदमी इस्तग़फ़ार कर ले, लेकिन गुनाहगार नहीं होता, क्योंकि दिल में शैतान वसवसे भी डालता रहता है, लेकिन ज़बान से नहीं बोलना है। अगर आपने ज़बान से बोल दिया तो अब फिर वो गुनाहगार आदमी होगा, फिर उस पर सज़ा इम्प्लीमेंट होगी। तो कभी इंसान है, कभी कलमा कुफर मुँह से निकल जाए, कभी ऐसी कैफियत पैदा हो जाए, तो फिर आदमी फ़ौरन तौबा इस्तग़फ़ार में लग जाए, एहतियातन दोबारा कलमा पढ़ लिया करे, क्योंकि आप सल्लल्लाहु अलैहि वसल्लम ने ये भी इरशाद फरमाया कि ला इलाहा इल्लल्लाह से अपने ईमान की तजदीद करते रहा करो, तजदीद रिन्यूअल, बाज दफ़ा जैसे कुछ रिन्यूअल, जैसे कोई चीज़ एक्सपायर हो जाती है, पासपोर्ट एक्सपायर हो जाता है, हम उसको रिन्यूअल कराते हैं ना, उसको रिन्यू कराते हैं उसको, तो बस ईमान भी आप सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे हैं उसकी रिन्यूअल करते रहा करो ईमान की, क्योंकि वजह क्या है, कभी कलमा कुफर मुँह से निकल जाता है, कोई बात हमसे ऐसी हो जाती है, कोई अमल ऐसा हो जाता है जैसे ईमान खतरे में पड़ जाता है। अब जो आदमी रूटीन में ला इलाहा इल्लल्लाह भाई जिक्रुल्लाह कर रहा है, तो वो तो रोज़ाना ही कर रहा है माशाल्लाह, तो रोज़ उसका ईमान की तजदीद उसके हो रही है, तो ये मामलात हैं। तो बहावत जो है ना, ये बड़ा ख़तरनाक मामला है, ये तकरीबन 20-25 साल पुराना, 20 साल पुराना वाक़ है, आप लोगों को याद होगा बालाकोट की तरफ, जो पुराने लोग हैं, 20 साल पहले बालाकोट वगैरह की तरफ जलजला आया था, और बहुत ख़तरनाक तबाहकुन जलजला आया था, और उसकी फिल्म रिपोर्ट ये बाद में मीडिया के ऊपर आई थी, जो अखबारात वगैरह में आई, कि वहाँ एक खबीस आदमी ने एक लड़के से शादी करी जलजला आने से पहले, उसी जगह पे जहाँ जलजला आया, और फिर उसने उससे शादी करी, और फिर उसके बाद उस लड़के से उस आदमी ने दावत वलीमा का भी उसने अहतमाम किया, यानी नऊज़ बिल्ला वलीमा जो सुन्नत है لڑکے کے ساتھ شادی اور پھر اغلام بازی اور پھر اس کے بعد قوم لوط والا عمل حرام کام کر کے اور پھر اس کے بعد ولیمہ، اور اس میں تقریباً 1000 سے زیادہ لوگوں کو اس نے مدعو کیا اور لوگ آئے کھانا تھورنے. تو یہی تو بتا رہا ہوں کہ آپ صلی اللہ علیہ وسلم کی جو حدیث شریف کیا کہاں سے بات شروع ہوئی تھی، کیا فرما رہے ہیں اللہ رسول کی غضب جلال کیا نازل ہو رہا ہے کہ پوری امت کو معاف کیا جا سکتا ہے لیکن جو اعلانی اللہ کی بغاوت کرنے والے ہوں گے ان کو معاف نہیں کیا جائے گا. کہ اس حد تک بڑھ گئے. ایک تو ہوتا ہے چلو اغلام بازی لوگ کرتے ہیں پاکستان میں ہمارے، بہت یہ لانتی کام ہے، چلو چھپ کے کوئی کر رہا ہے، اللہ کا ڈر ہے جو بھی ہے معاشرے کا ڈر ہے وہ چھپ کے کر رہا ہے. لیکن بھائی یہاں تو کہانی دوسری تھی، اس نے تو حرام کام پر اتنا جری ہو گیا اس کے دل میں اللہ کا ڈر ہی نہیں تھا، اس نے تو باقاعدہ ولیمہ رکھ لیا اور اس کے بعد 1000 لوگوں کو دعوت بھی دی اور وہ ملعون 1000 لوگ آ بھی گئے. یعنی اس پوری بستی میں 1000 لوگوں میں کوئی اللہ کا نیک متقی اللہ والا کیا ادنا درجے کا بھی مسلمان ہوتا تو اس کو کہتا بھائی کیا کر رہا ہے تو یہ. لیکن لوگوں نے پھر وہاں کے کھانا کھایا، ولیمے میں شرکت کی، نعوذ باللہ گندا ولیمہ، اپنے حساب سے اس نے نام دیا تھا ولیمے کا. اور پھر اس کے بعد پھر عذاب آیا اللہ کا، اور پھر ایسا آیا پھر اس میں یہ بھی پتہ چلا جو وہاں کے رہنے والے تھے وہ کچھ اللہ والوں نے کہہ دیا تھا انتظار کرو لوگوں، تم لوگوں نے جو ہے اگر یہ جو غلط اس نے کام کیا تھا اگر اللہ کا عذاب آتا تو انفرادی طور پہ آتا، لیکن تم لوگوں نے اس کے گندے کام میں شمولیت اختیار کری اور بجائے روک ٹوک کر کے نہیں آنل منکر کا شعبہ جو ہے نیک اعمال کرنا گناہوں سے منع کرنا وہ تو ہوا ہی نہیں، بلکہ تم نے اس کی معاون مددگار بن گئے اس کے حرام کام میں، اب اللہ کے عذاب کا انتظار کرو. ایک بزرگ تھے وہاں پر تو انہوں نے کہہ دیا تھا اب انتظار کرو. اور پھر کیسا خطرناک اور تباہ کن پھر اللہ کا عذاب آیا یہ ہمارے سامنے. لیکن ہم لوگ عبرتیں تو بہت ہمارے سامنے ہوتی ہیں لیکن ہم اس سے کوئی نتیجہ حاصل نہیں کرتے. نتیجہ حاصل کرنا ہے بھائی. اسی طرح حضرت مثنوی روم میں غالباً حضرت مولانا رومی رحمۃ اللہ نے بہت پیاری ایک بات فرمائی کہ اللہ کا لاکھ لاکھ شکر ہے اللہ رب العالمین نے ہمیں بات کے لوگوں میں پیدا کیا. کیا مطلب بات کے لوگوں سے کیا مراد؟ فرمایا اللہ پاک کا شکر ہے اللہ پاک نے ہمیں ان نافرمان قوموں میں پیدا نہیں کیا جیسے قوم لوط میں اللہ نے ہمیں پیدا نہیں کیا یا جن جن قوموں پر اللہ کے عذاب ہے. حضرت یونس علیہ السلام کی قوم بچی تھی یا ایک آدھ قوم اور بچی تھی، ورنہ کسی نبی کی قوم کو اللہ نے نہیں بخشا کہ ان کی ہٹ دھرمی اور ان کی بدماشی کی وجہ سے سب قوموں پر اللہ کا عذاب آیا. اور پھر اللہ رب العالمین نے قرآن پاک میں جگہ جگہ ارشاد فرما دیا دیکھو اے مسلمانوں ان واقعات سے عبرت حاصل کرو، میری نافرمانی اور گناہوں کو کرنا تقوی اختیار نہ کرنا بہت سخت میرے عذاب کو بلانے والی شے ہے، اس سے ڈرنا اور بچنا. خلاصہ یہ آیتوں کا پورا قرآن شریف پڑھیں تو مولانا رومی رحمۃ اللہ ارشاد فرما رہے ہیں اللہ کا لاکھ لاکھ شکر ہے جن قوموں کو اللہ نے باعث عبرت بنایا، اللہ نے ہمیں ان قوموں میں پیدا نہیں کیا، اللہ نے ہمیں ان لوگوں میں پیدا کیا جن کو تنبیہ کی جا رہی ہے کہ دیکھو تم ایسا مت کرنا. اللہ کا لاکھ لاکھ شکر ہے. اللہ والوں کی نظر کیسی پیاری ہوتی، کہاں تک جاتی ہے. کہہ رہے ہیں اللہ تعالیٰ شکر ہے کہ ہم پچھلے واقعات دیکھ کے عبرت پکڑتے ہیں اور ان اعمال سے بچنے کی کوشش کرتے ہیں کہ جس طرح پہلے لوگوں پر عذاب آیا تھا ایسا نہ ہم پر بھی وہ عذاب آ جائے. تو اللہ نے ہمیں عبرت کا نشان، اللہ ایسا بھی کر سکتے تھے ہمیں اللہ معاف کرے اس دور میں پیدا کر دیتے اور عبرت کا نشان بنا دیتے اور بعد کے لوگوں کو جو ہے ہماری داستانیں سنائی جاتی ہیں کہ تم ان جیسے مت بن جانا. تو اللہ کا فضل ہے نا، اللہ نے ہمیں ہمارا سلیکشن رسول اللہ علیہ وسلم کے امتیوں میں کیا، کتنا کرم فرمایا، امت محمدیہ میں پیدا کیا، رحمت کے معاملات کیے، تنبیہ کے معاملات کیے، پیار سے قرآن پاک میں ہمیں سمجھا رہے ہیں اور پچھلے حالات اور واقعات بتا کے بتا دیا کہ دیکھو تم ان جیسے مت بن جانا. اور اللہ نے ایک جگہ بڑی عجیب و غریب بات کہی، ایک جگہ پڑھا تو میں تو رک گیا، پھر میں نے اس آیت کو 4-5 دفعہ پڑھتا رہا کہ اچھی طرح دل میں بٹھا لوں اپنی آیت کو. وہ آیت کیا تھی، اللہ کیا فرما رہے ہیں، اللہ کی مشیوں فرمائے کہ اور اللہ کے خوف سے تو وہی لوگ بے پرواہ ہوتے ہیں جو آخر میں نقصان اٹھانے والے ہوتے ہیں. یہ ہم پڑھتے تو رہتے ہیں فرفری پڑھ کے آگے بڑھ جاتے ہیں، بھائی ذرا ہم اس طرح کی چیزوں پر رکنا چاہیے، اسٹاپ لگانا چاہیے، دوبارہ اس کو سنیں. اللہ فرما رہے ہیں کہ میرے دلو مجھ سے میرے عذاب سے اور مجھ سے جو لوگ بے خوف اور خطر زندگی گزارتے ہیں مجھ سے نڈر ہو کے، یعنی جو لوگ تقوی اختیار نہیں کرتے، گناہوں میں مجرم بنے رہتے ہیں، آدھی حرام کاموں میں مشغول رہتے ہیں، میرے خوف سے وہی بے پرواہ ہوتے ہیں جن کو آخر میں یقیناً عذاب اٹھانا ہوتا ہے، وہی بھولے گا مجھے، میرے خوف کو، میرے عذاب کو، جس کو لازمی طور پہ مرنا ہے، تباہ ہونا ہے دنیا اور آخرت میں. کس طرح اللہ پاک سمجھیں گے؟ پتہ چلا اللہ کا ڈر جو ہے یہ ایک لگام ہے. اگر انسان گناہگار بھی ہوگا تو ایک حد تک کرے گا گناہ، पता है कि मैं ज़्यादा आउट जाऊँगा तो पकड़ आ जाएगी अल्लाह की तरफ से। तो ये मामलात होते हैं। तो अल्लाह रब्बुल आलमीन ने हमें किस किस तरह से कुरान पाक में समझाया है सुकून से रहने की नहीं, आफियत से रहने की नहीं, जो जो अल्लाह रब्बुल आलमीन ने तरीक़े बताएँ। अल्लाह, इसी तरह आजकल एक और ये भी ट्रेंड बन गया है, तकवे की बात करो और बोलो भाई स्कूल कॉलेज जिन्हें के अड्डे बनते जा रहे हैं और यूं हैं फलाना डेम का, या बच्चों को ये मोबाइल टच मोबाइल नहीं देने चाहिए, छोटे छोटे बच्चों के अखलाक तबाह हो रहे हैं, छोटे छोटे 10-10 साल के बच्चे बच्चियां नंगी फोहश चीज़ें देख रहे हैं, माँ बाप नहीं पूछ रहा दे दिया उनको गेम के बहाने, नहीं नहीं हम तो गेम खेलते हैं, हमारे बच्चे ऐसे नहीं हैं, बस मोहर लगा दी, बस तबाही यकीनी है, बचा जाओ बचाए जाओ उनको, डिफेंस करो उनका। उसके बाद अगर कुछ बोलो तो फिर लोग क्या कहते हैं, ओहो यार ये तो खुल के बात कर रहे हैं, भाई वाला शर्म होए में बात की जाती है ज़रा, और इस तरह से थोड़ी बात होती है, फिर ये बातें शुरू कर देते हैं। जैसे हज़रत वाला रहमतुल्लाह हमारे प्यारे मुर्शिद आरिफ बिल्ला हज़रत अकदस हज़रत मौलाना शाह हकीम मोहम्मद अख्तर साहब रहमतुल्लाह पे बाज़ लोग बड़ी तनकीद कर देते, यार ये तो खुल के बात करते हैं। और भाई हज़रत वाला रहमतुल्लाह को जब बात पता चली हज़रत को बड़ा दुख हुआ, फरमाया अरे उनको तो आप बोल नहीं रहे हो जो फहाशी और यानी कि जिन्होंने हदों को तोड़ दिया, उनका बस नहीं चल रहा कि अपने कपड़े उतार के नंगे फिरे, वो उनको तो बोल नहीं रहे आप, कह रहे आप हमारी ज़ुबानें रोकने में लगे। वो तो आज ये हो रहा है जो गुनाह कर रहे हैं हराम काम कर रहे हैं उनको कोई कुछ नहीं बोल रहा, जो नहीं आनल मुनकर का जो शोभा है कुरान है ना, सुनते रहते हैं ना अमल बिल मारूफ नहीं आनल मुनकर, तबलीग के दो रुख होते हैं, दीन के अहकाम के दो रुख होते हैं, नेकियों को हुक्म करना और गुनाहों से मना करना। तो दीन अमल बिल मारूफ नेक अमाल का हुक्म देना, यहाँ तो लोगों को बर्दाश्त है, लेकिन गुनाहों पर अगर नकीर करो मना करो तो लोग फिर बहुत ज़्यादा चीखते चिल्लाते हैं। भाई अगर बोलने वाले शुक्र करें ऐसे लोग हम में मौजूद हैं जो नहीं आनल मुनकर कर रहे हैं, वरना ये भी अब ख़त्म होते जा रहे हैं। बताइए कोई आपको बहुत माशाल्लाह दीन की बात करने वाले मिलेंगे, जो बात मैं कह रहा हूँ कोई आप सुने, आपके कान सुनते होंगे, बताएं कौन लोग बात कर रहे हैं इन मौजूदात पर। और यही जब बात नहीं होगी, हदीस शरीफ से साबित है, एक नहीं कई हदीस मुबारक हैं, इस वक्त चूँकि वो मौजू नहीं है इसलिए वो अलग से बयान हो चुका है कि नहीं आनल मुनकर कह करने वालों को बुरा ना कहें, बयान का मजमून है वो वेब मिल जाएगा मेरी वेबसाइट पे, वो सुने, उसमें पूरे दलाइल के साथ ये बातें की गई हैं। अगर खाली हम लोग अमल बिल मारूफ करते भी रहे, दीन की दावत देते भी रहे, दीन के काम करते भी रहे, हज उम्रे करते भी रहे, मीठी मीठी दीन की बातें करते भी रहे, लेकिन अगर गुनाहों से लोगों को मना नहीं किया, बायफर्केशन नहीं की गई इन दोनों चीज़ों में, तो अल्लाह का अजाब आकर रहेगा। साहबा कराम ने पूछा या रसूलल्लाह क्या हम में ऐसा होगा, हम में अस्किया सूफी अल्लाह वाले सच्चे मौजूद और अल्लाह का अजाब है? आके दो जहाँ सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया हाँ ऐसा होगा, ऐसा होगा, लेकिन ऐसा उस वक्त होगा जब खिबासत गालिब आ जाएगी। ऐसा कब होगा? जब खिबासत गालिब आ जाएगी, यानी खिबासत गालिब आने का क्या मतलब है कि 90% तो फासिक फाजिर गुनाहगार लोग हैं, 2-4% अल्लाह वाले लोग समझ लें, 5-10% वो बेचारे जब इतना गलबा देखेंगे हराम कारियों को तो वो खुद खामोश होके एक कोना पकड़ लेंगे। तो फरमाया ऐसी सूरत में अल्लाह का अजाब आएगा जब खिबाफत गालिब हो जाएगी, यानी एवरेज परसेंटेज जब बुराइयों की खिबाफत की ज़्यादा होगी और मुत्तकी लोग जब कम रह जाएंगे तो अल्लाह का अजाब आएगा। मतलब क्या, परसेंटेज ये होना चाहिए मुत्तकी लोग ज़्यादा हों, गुनाहगार कम हो तो अल्लाह का अजाब रुका रहेगा, अल्लाह का अजाब रुका रहेगा। तो भाई इन लोगों से जो लोग नहीं आनल मुनकर का काम कर रहे हैं उनकी वजह से आप सलम परवा रहे हैं, अल्लाह के अजाब रुके रहेंगे। तो जिनको हम बुरा भला कह रहे हैं ना, बाज लोग लानत मलामत करते हैं ऐसे लोगों पर, डरना चाहिए भाई, ये उनमें इनके वजूद के लिए दुआ करना चाहिए, इनका वजूद अल्लाह कायम और दायम रखे, जब ये नहीं रहेंगे तो फिर अल्लाह का अजाब भी नहीं रुका रहेगा, वो फिर आकर रहेगा। उनकी इस दावत की, नहीं आनल मुनकर की दावत की वजह से अल्लाह के अजाब रुके रहते हैं और टले रहते हैं। अब लोग चाह रहे हैं कि ये बोलना भी छोड़ दें, भाई ये बोलना छोड़ दें तो फिर तो सब कहानी ख़त्म होगी। हज़रत शेखुल हदीस ज़िक्रिया साहब रहमतुल्लाह ने फ़ज़ाइल अमाल में ये बात वाक़े एक समझाने को एक वाक़े लिखा भी है, फ़ज़ाइल अमाल फ़ज़ाइल सदक़ात हम लोग कितनी पढ़ते हैं माशाल्लाह, लेकिन कभी समझा भी हमने उसको? शेखुल हदीस ज़िक्रिया साहब रहमतुल्लाह ये गौस के मुक़ाम पर उलमा फरमाते हो, ये गौस के मुक़ाम के माशाल्लाह औलिया अल्लाह में से थे ये। तो वो फरमाते हैं अगर कोई पानी का जहाज़ हो 2 मंजिला ग्राउंड प्लस 1 और सब बीच समंदर में सफ़र कर रहे हों, मिसाल दे के फरमाते हैं, और वो ग्राउंड फ्लोर पे जो जहाज़ में लोग हों वो अचानक उस जहाज़ के अंदर सुराख करना शुरू कर दें और फिर उसके बाद क्या हो कि जी अब कौन अब बार बार पानी निकाले, पानी की जरूरत पड़ रही है, डोल डालो, फिर उसके बाद समुंदर से पानी निकालो, डायरेक्ट सुराख हम कर लेते हैं तो पानी डायरेक्ट आ जाएगा, तो क्या होगा, सब पूरा जहाज डूबेगा ना, गर्क होगा, कि आपने तो जहाज को ही फाड़ दिया, सुराख कर दिया। और ऊपर वाले इस वजह से उनको ना रोके टोके कि यार ये उनका पर्सनल मामला है, मुझे क्या करना है, हम तो ऊपर है ना आराम से, हम तो सुराख नहीं कर रहे, वो तो नीचे वाले सुराख कर रहे हैं, मरे जो कुछ भी हो, हमारा क्या वास्ता, उनका पर्सनल मामला है। तो फरमाया ऊपर वालों को चाहिए उनको नीचे जाके प्यार से समझाएं कि भाई ये सुराख मत करो, क्योंकि जब पानी आएगा तो उसका नुकसान सिर्फ तुम तक नहीं पहुंचेगा, पूरा जहाज गर्क होगा और ऊपर वाली मंजिल में हम भी बैठे हुए हैं, हम भी गर्क होंगे। तो अगर ऊपर वालों को सलामती के साथ रहना है तो नीचे वालों को मना करें आके कि इस बात तुम्हारी जाती मामले के नहीं है, हम भी मरेंगे, ये कि तुम्हारा इनफरादी मामला नहीं है, इज्तिमाईयत का मामला है। तो शेखुल हदीस ज़िक्रिया साहब रहमतुल्लाह फरमा रहे हैं कि जब लोग गुनाह करें तो उनको प्यार मोहब्बत से मना करो, रोको कि जब अल्लाह का अज़ाब आएगा तुम तो मरोगे ही मरोगे, हम भी जाएंगे, तुम्हारा जाती मामला नहीं है ये। आज कह रहे हैं तो खुल के बोल रहे हैं, अरे क्या खुल के बोल दिया भाई, शरई हुदूद में ही बात कर रहे हैं, अदब के साथ ही बात कर रहे हैं, किस तरह बात करें फिर, कौन बात करेगा, मोबाइल पे नंगी चीजें देखी जा रही हैं तो बोला जाएगा ना, तो इस अल्फाजों को किस पैराहन में बात करें, ये बोलें कि व्हाट्सएप पे आजकल लोग बहुत कुरान सुनते हैं, ये बोला जाएगा, झूठ बोलें। अरे रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने खुल के बातें की हैं, जहाँ कितनी हमें हमारी आसानी की नहीं है, अल्लाह पाक ने कुरान पाक में कितनी बातें की हमें समझाने को। हजरत बीबी आयशा सद्दीक़ा हमारी माँ फरमाती हैं, उनसे खातून ने पूछा कि जलजले कब आते हैं, हमारी माँ फरमाती हैं बसूबत रिसालत सल्लल्लाहु अलैहि वसल्लम उनके रिवायत से, तो उन्होंने फरमाया कि जब कोई शादीशुदा औरत किसी गैर मर्द के आगे बरहना हो जाए, नंगी हो जाए। ये किसने, कौन कह रहा है, रसूलुल्लाह सल्लम की तरफ से बात हो, हमारी अम्मा ये फरमा रही, बीबी आयशा सद्दीक़ा रज़ी अल्लाह अन्हा, कि कोई शादीशुदा औरत किसी गैर मर्द के आगे बरहना हो जाए, कपड़े उतार दे, नंगी हो जाए, यानी जिना कराए उससे, और फिर उसके बाद मेकअप करे, उस आपके आपसे मुजयन हो, आराफ्ता हो और खुशबू लगाए, और उसका मकसद ना महारिम की मजालिस में जाना हो, अपना हुसन और अपना तजीनो और आरइश दिखाना उसका मकसूद हो, बेपर्दा होके, जब ये दो काम होंगे तो फिर अल्लाह को गजब आता है, अल्लाह को जलाल आता है, तो उस अल्लाह के जलाल की वजह से जमीन हिलने लगती है, और फिर अल्लाह पाक जमीन को हुक्म देते हैं इनको निगल जाओ, फिर जलजला आ जाता है। लोग कहते हैं ना जलजले क्यों आ रहे हैं, अभी कितने 2-2.5 महीने हो गए, कितने झटके लग रहे हैं जलजले के, कोई डर रहा है अल्लाह का, अल्लाह से कोई खौफ आ रहा है किसी के दिल में अल्लाह का, अल्लाह चाहे तो झटके ना दे, डायरेक्ट ही हाई रेक्टर स्केल का एक भेजे जलजला, सब हम लोग तहस नहस हो जाए अल्लाह ना करे, लेकिन वही बात 70 माओं से प्यार करने वाला है, वो डरा रहा है, देखो मैं जलजले के झटके भेज रहा हूँ, और एक दफा नहीं 15-15, 20-20 दफा भेज रहा हूँ, देखो अपने शबरों उसको बदलो, ये घरों से नंगी चीजें निकालो, ये मोबाइल निकालो, गंदी ये LCD तुमने TV के लगाए इनको निकालो, अपनी बच्चियों को अल्लाह वालों की सुबत में लेके जाओ, घर वालों को शरई पर्दों का एहतमाम करो, मखलूत माहौल में मत तुम शामिल करो, अपने शबो रोज को बदलो, ये मकसद है जलजलों के झटकों का, कि हराम काम छोड़ो, गुनाहों को छोड़ो, तकवे की तरफ आओ, लेकिन उम्मत नहीं आ रही, एतराज़ आता है हम लोगों को, तो मुखालफत आती है दीन की। तो भाई ठीक है, फिर अल्लाह से कौन जीतेगा, मौलवी से लड़ लो जितना लड़ सकते हो, मौलवी क्या, वो तो इंसान ही है भाई, मौलवी की बात थोड़ी है, अल्लाह की बात है, तो अब अल्लाह से कौन लड़ेगा, लड़ लो अल्लाह से लड़ लो भाई, फिर वो अल्लाह को झुका सकता है, हमें अल्लाह को नहीं बदलना, अल्लाह नहीं बदलेंगे, कुरान पाक नहीं बदलेगा, हदीस नबी नहीं बदलेगी, हमें खुद को बदलना पड़ेगा। अल्लाह ने कुरान पाक में फरमा दिया मेरी बातों को कोई नहीं बदल सकता, वही सूरज है, वही चांद है, वही कब्र है, वही अशर है, वही मलकुल मौत इब्राहिम अलैहिस्सलाम है, वही जो आप सलम के दौर से लेके पहले से भी और अब तक क़यामत तक जो रूह निकालेंगे इब्राहिम अलैहिस्सलाम है, वही सूरज है जो आदम अलैहिस्सलाम के दौर से निकल रहा था। लोग कहते हैं ना दुनिया बदल गई, किस दौर की बात कर रहे हैं आप, अरे वाले मुझे बता दे दुनिया कहाँ बदली है, चांद वही, चांद बदला, सूरज बदला, कब्र बदली, कब्र का अजाब बदला, हजरत इब्राहिम की ड्यूटी बदली, फरिश्ते बदले, क्या चीज बदली, कुछ नहीं बदला, वही अल्लाह है, वही रसूल है, सब कुछ वही है, वही खबर है, वही अशर है, सब कुछ वही है। दुनिया की सजा, गुनाहों की सजा दुनिया में मिलेगी, जजा और सजा सिर्फ हशर पर ही नहीं मौकूफ, जजा और सजा सिर्फ हशर पर ही नहीं मौकूफ, जिंदगी खुद भी गुनाहों की सजा देती है। तो बात ये होती है कि भाई हमें खुद को बदलना पड़ेगा, बहस करने से, लुच्चर दलीलें देने से, लोगों के मुंह बंद कराने से अजाब नहीं टलेंगे, चैन नहीं मिलेगा, सुकून नहीं मिलेगा, आफियत नहीं मिलेगी, احساس ندامت طاری کریں، اب ہم سب اپنے آپ کو گناہگار سمجھیں، تقوی کی طرف آئیں، گناہوں کو چھوڑیں، انفرادی اور اجتماعی طور پہ گھروں کا ماحول پاک صاف کریں، اور ساری چیزوں کا حاصل ہے، ساری چیزیں پہلے اللہ والوں کی صحبت میں جانا پڑے گا، کسی بھی اللہ والے سے جہاں مناسبت ہو اس وقت تلاش کرنے سے انشاءاللہ امید ہے اللہ والے سچے مل جائیں گے، افتخارہ بھی کر لیں، لیکن شرط یہ مناسبت ہونا ضروری ہے، جہاں جس سے مناسبت ہو وہاں اپنا تعلق قائم کر لیں، تو پھر تھوڑے عرصے میں انشاءاللہ آہستہ آہستہ کر کے تقویٰ نصیب ہو جائے گا، نصیب ہو جائے گا انشاءاللہ تعالی. اللہ جل جلالہ و تعالی شانہ. مطلب یہ کہ لوگ یہ چاہتے ہیں کہ بھائی یہ تو کھل کے بول رہے ہیں، مطلب ہے ان کی زبانوں کو بند کرو، ہم جو کر رہے ہیں میں کرنے دو بدماشیاں، مت روکو ہمیں، یہ مقصد ہے اس کے پیچھے، اس کے پیچھے مقصد یہ ہے. تو اللہ سے ڈرنا چاہیے. اسی طرح یہ آج کل یہ شادی بیاہوں میں بڑے مسئلے دیکھنے میں آ رہے ہیں، تو وہی تو بتا رہا ہوں بغاوت کی حدیں اتنی بڑھتی جا رہی ہیں کہ آج کل جو شادی وغیرہ کے جو معاملات ہوتے ہیں اکثر لوگ جو بتا رہے ہیں اور لوگ پتہ چل رہا ہے کہ جب کوئی شرعی پردہ کرنے والی جو لڑکیوں ان بیچاریوں کے ساتھ باس کے ساتھ بڑے مسائل ہو جاتے ہیں، تو پھر شیطان وسوسے بھی ڈالتا ہے، دیکھو تم شرعی پردہ کر رہی ہو نا اس لیے تمہاری شادی نہیں ہو رہی، وہ دیکھو بے پردہ پھر رہی ہے اس کا شادی اس کی شادی ہوگی، تو شیطان اس طرح کے وسوسے ڈالتا ہے، کیونکہ کئی لوگ صرف اس وجہ سے منع کر دیتے ہیں کہ بھائی ٹھیک ہے نقاب لگائے، لیکن اتنی شدت پر یہ ایسی بات نہیں بتا رہا، یہ حلفیہ بیان دے رہا ہوں حلفیہ، ایسے مسلمانوں کا کیا ہوگا، ہم تو پھر بھی دعا کرتے ہیں اللہ ہمارا بھی خاتمہ ایمان پر فرما، ایسے لوگ ابھی تو کتنے لوگ بول دیتے ہیں کہ جی بس ہلکا سا نقاب لگائے، باہر جائے تو نقاب لگا لے، لیکن گھر میں جو دیور ہے یا نندوئی آ رہے ہیں گھر میں یا دوسرے نامحرم رشتے دار آ رہے ہیں تو بھائی ان کے سامنے تو آنا پڑے گا، اور نقاب کھول کے اور ان کو کھانے پینے کی چیزیں دینی پڑے گی، ان کو سرو بھی کرنا پڑے گا، اس شرط پہ ہم شادی کریں گے ورنہ نہیں. اور بظاہر جو گھر والے شرط لگانے والے کون ہیں، باشرہ ابا کے داڑھی، بھائیوں کے داڑھی، کچھ نہ کچھ دینی صحبتیں بھی ہیں، نماز بھی پڑھتے ہیں اور ٹخنے سور پائچے بھی ہیں، لیکن کتنی لڑکیوں کے پھر اس وجہ سے رشتے ختم کر دیے کہ بھائی ہم تیار ہیں لیکن لڑکی کو منہ کھول کے، میرے جو رشتے دار آتے ہیں باپ کہتا ہے کہ میری بہو کو اس لڑکی کو منہ کھول کے آنا پڑے گا، نہیں تو مجھے شرم آئے گی، میں ان کو رشتے داروں کو کیا منہ دکھاؤں گا، مجھے تانا دیں گے، یار تم ہم سے پردہ کرا رہے ہو اپنی بہو کو، تو اس چکر میں رشتہ منع کر دیا. یہ ہے مسلمان، یہ گناہوں کی بات نہیں ہے، یہ یعنی ان کو چاہیے کوئی ایسی لڑکی جو بے پردہ ہو اور وہ مردوں کے نامحرموں کے سامنے آئے اور یہ فخر سے سینہ چوڑا کریں، اور بوڑھے آدمی ہیں قبر میں پیر لٹکے ہوئے، موت کا خوف قبر کا خوف ہوتا تو یہ حال ہوتا کہ جی میری بہو کو سب دیکھیں نامحرم بولیں واہ کیا بہو لے کر آئے ہو ماشاءاللہ زبردست مزہ آ گیا، بھائی مزہ آ گیا نا، یہ تو ہے بولیں گے نہیں لیکن دل میں تو یہ ہوگا نا مزہ آ گیا، اور وہ بھی چاہ رہے تھے دیکھو دیکھو میری بہو کو، تو یہ بغیرتی والے کام ہو رہے ہیں دیوسیت کے. دیوسیت کیا چیز ہے بھائی، اس پہ بھی بیان ہو چکا ہے، دیوس کون ہے، ویب سائٹ پہ بیان مل جائے گا، جنت کے مین گیٹ پہ لکھا ہے میں دیوس لوگوں کے لیے حرام کر دی گئی ہوں. صحابہ کرام نے پوچھا یا رسول اللہ دیوس لوگ کون ہیں، فرمایا جو اپنی بہن بیٹی اور بہو بیٹیوں کے معاملے میں بے شرم بے غیرت ہو جائیں، جن کو ان کی کوئی پرواہ نہ ہو، کہاں آ رہی ہیں کہاں جا رہی ہے کون دیکھ رہا ہے کون نہیں دیکھ رہا ہے، بالکل لا تعلق ہیں، آزاد چھوڑ دیں ان کو. یہ سب دیوس مردوں میں آتے ہیں، اور دیوس مرد جو ہے ان لوگوں پر جنت نے خود کہا ہے ریسیپشن پہ، اس کے مین گیٹ پہ لکھا ہے، ریسیپشن پہ لکھا جنت کے میں دیوس لوگوں کے لیے حرام کر دی گئی ہوں. کون بولے گا ان باتوں کو بھائی. دوسرا واقعہ سن لیجیے، میرے جاننے والی ایک خاتون ہے، ان کی بیٹی 18-19 سال کی حسین و جمیل بیٹی، اللہ والوں سے تعلق، شرعی پردہ کرنے والی ہے نا اس دور میں، اللہ والی اور کوئی متقی لڑکی اور حسین و جمیل، یہ اللہ کا خاص فضل ہوتا ہے کسی کسی کے اوپر. اب کہیں اس کی بات چیت چلی، لڑکا بھی اچھا باشرہ لڑکا، تہجد گزار لڑکا، یعنی 5 رکعت نمازی اور رات کو 3 بجے 4 بجے اٹھ کے نماز پڑھتا ہے، ایسا لڑکا. اس کو لڑکی پسند نہیں آ رہی تھی، بہرحال اس کو لڑکی پسند آ گئی، سب کچھ ہو گیا، بات جب چیز آگے بڑھنا شروع ہوئی تو لڑکے نے شرط رکھ دی کہ بھائی وہ اصل میں وہ ٹھیک ہے شرعی پردہ اچھی چیز ہے، لیکن وہ سب سے شرعی پردہ کرے، لیکن میرے جو بہنوں ہی ہیں، میری بہن کے جو شوہر ہیں ان سے یہ پردہ نہیں کریں گی، اور میرے بڑے بھائی سے پردہ نہیں کریں گی، باقی جس سے دل چاہے پردہ کریں، کیونکہ یہ دو بڑی شخصیت ہیں میرے گھر کی، میرے بڑے بھائی نے مجھے پالا ہے، ان کے بڑے احسانات ہیں مجھ پہ، वालिद साहब को तो इंतकाल हो गया था, और इसी तरह बहन हुई वो भी मैं उनको अपने बाप की तरह समझता हूँ, बहुत अच्छे मोहब्बत वाले हैं। तो मुझे शर्म आएगी कि मैं अब मेरी बीवी मेरे बहनोई और मेरे बड़े भाई से पर्दा करे, इसलिए उसको उन दोनों के सामने पर्दे में नहीं आना होगा, नहीं तो मैं रिश्ता नहीं करूँगा। तो फिर उसके बाद रिश्ता, उनकी वालदा का फ़ोन आया मेरा, मैंने कहा ख़त्म कर दें उसी वक्त ख़त्म। फरमा कहना तुम क्या शर्त रख रहे हो, हम ही ऐसी जगह शादी नहीं करेंगे जहाँ इस तरह के बागी मुसलमान हों। तो बहरहाल वो रिश्ता ख़त्म हो गया। तो अब बताइए कि ये कहाँ तक वाकई बताऊँ बगावत के हमारे कितने बढ़ते जा रहे हैं, तो सिर्फ शरई पर्दा करने की वजह से। कि वही बात, ऐसे लोग खुदा से नहीं डर रहे, अरे जालिम वो शरई पर्दा कर रही है, अल्लाह की फरमाबरदार बच्ची है, जो अल्लाह का फरमाबरदार तुम्हारी बीवी आएगी तो तुम्हारी जिंदगी में चार चांद लग जाएंगे, और तुम कह रहे हो मुझे अल्लाह की नाफरमान लड़की चाहिए। जब अल्लाह नाफरमान लड़की लाओगे तो उसके गुनाहों का बवाल तुम पर भी पड़ेगा, ना तुम चैन से रहोगे, ना तुम्हारी बीवी चैन से रहेगी, ना तुम्हारी आने वाली औलादें चैन से रहेंगी। गुनाहों की नहुफत होती है, नसल दर नसल चलती है। लेकिन क्या करें, गुनाहों की वजह से हमारी अकलों के ऊपर अल्लाह का अजाब आ चुका है, अकलें अल्लाह पाक ने सल्ब कर ली है, सोचने समझने की सलाहियतें सल्ब कर ली है, जो जहर है उसमें तरियाक नजर आता है। तरियाक किसे कहते हैं, जहर का तोड़, जिसे जहर का खात्मा हो जाता है, अफराद खत्म हो जाते हैं, तरियाक उसको कहते हैं। तो आज जो जहर है वो तरियाक नजर आ रहा है, और जो तरियाक है वो जहर नजर आ रहा है। जिन चीज़ों में सुकून और आफियत है उसमें उलझन मुसीबत बलाएं नजर आ रही हैं, और जिन चीज़ों में बलाएं मुसीबतें छुपी हुई हैं उसमें सुकून चैन आफियतें नजर आ रही हैं। क्या होगा मुसलमानों का? फिर भाई आखिर में दुआ रह जाती है, फिर आप मंजर उठा के देखते हो ना, पूरी दुनिया में, बर्मा में, फलस्तीन में, शाम में, कश्मीर में, पूरे दुनिया में मुसलमानों का हमारा क्या हाल है। कुत्ते से बदतर हम लोग होते जा रहे हैं, हमारा खून कुत्ते बिल्ली से ज़्यादा बदतर हो चुका है। कितना खून बहाया जा रहा है, उम्मत मोहम्मदिया के लोग हैं भाई हम लोग। कुत्ते को मार दे यूरोपियन कंट्रीज में मुकदमा चल जाएगा, आपने कुत्ते को कैसे मारा है, वहाँ पे बाकायदा लॉज बने हुए हैं, जानवरों के भी हकूक है वहाँ, लेकिन मुसलमानों की नहीं, कोई हकूक नहीं है, मुसलमानों का कोई हकूक नहीं, मारो पीटो उनको, खून बहाओ। वजह क्या भाई, हम भूल चुके हैं अपना मनसब। ये आमाले बद की है पादाश वरना, ये आमाले बद की है पादाश वरना, कहीं शेर भी जोते जाते हैं हल में, कहीं शेर भी जोते जाते हैं हल में। भाई किसी शेर को देखो वो हल में जुता हुआ है तो हैरान हो जाओ कि भाई यहाँ तो गाय बैल, जाके देखे ना गांव देहात में तो आपको हल के अंदर आपको गाय बैल नजर आएंगे, लेकिन समझ में आता भी चलो गाय बैल, लेकिन वहाँ कोई शेर हल बैल हल के अंदर लगा हुआ और किसान उसको कोड़े मार रहा हो तो समझ लो इस शेर से कोई गंदा काम हो गया, इस शेर ने कोई गुस्ताखी करी है, कोई मसला हो गया, जो अल्लाह ने उसको जंगल की आज़ाद ज़िंदगी से उसको हटा के और एक किसान की बेगारी के इख्तियार में दे दिया कि इसको मारो पीटो और उससे बेगारी का काम लो। तो आज मुसलमान शेर था, हम लोग शेर थे, शेर थे, लेकिन जब शेर होके अपने अपने मुकाम से हम लोग गिरे, और अल्लाह माफ़ करे गंदी गलाजतों में गटर लाइनों पे जब से हमने मरना शुरू किया, गलाजों की तरफ जाना शुरू किया, अल्लाह रसूल की अहकाम की धज्जियाँ बखेरी, मजाक उड़ाना शुरू किया, अल्लाह ने जिसको जितनी नेमतें दी उतना वो बदमाश बना, उतना वो अल्लाह का नाफरमान बना, दीन मुखालिफ बना, फिर अल्लाह का एक अजाब चला। यहूदों नुसारा को, यहूदियों के काफिरों के नक्शे कदम पे हम लोग चले, दाढ़ियाँ मुड़ानी शुरू की, औरतों को घर घर की बहन बेटियों को बेपर्दा किया, नीम उरियाँ लिबास पहनाए, चुस्त लिबास पहनाए। बेपर्दगी तो छोटा सा लफ्ज़ है कि पर्दे में ना रहना, अरे अब तो चुस्त बराना लिबास में लेके फिर रहे हैं लोग अपनी बहन बेटियों को, बीवियों को, और ज़रा शर्म नहीं होती। बाइकों पर लड़कों की तरह बिठा के लड़कियों को, औरतों को जवान जवान लेके चल रहे हैं, किस किस स्टाइल में कोई देख रहा है? पहले था भाई चलो कोई शरी हजूर है कमर में तकलीफ है तो समझ में आता है, आजकल तो ट्रेंड बन गया ये। उस आदमी को शर्म नहीं है, गैरत नहीं है कि तू बाइक पे जा रहा है जालिम, तू तूने किस किस तरह से बैठाया हुआ है जवान बेटी को, पूरी दुनिया नज़ारे ले रही है पीछे से, लेकिन उसको क्या पड़ी है, वो तो खुद आगे के नज़ारे ले रहे, वो तो खुद अपनी बदनजरी आगे करने में लगा हुआ है। भाई हम तुम्हारी वाली देख रहे हैं तो हमारी वाली देखो, यही चल रहा है आजकल तो ट्रेंड, किसके अंदर शर्म गैरत रही है। जो शर्म और गैरत की बात करता है वो मुजरिम कहलाता है। अकबर अलाहाबादी का शेर था ना, दुश्मनों ने रपट कराई है थाने में जाकर, दुश्मनों ने रपट कराई है थाने में जाकर, अकबर खुदा का नाम लेता है इस जमाने में, अकबर खुदा का नाम लेता है इस जमाने में। बस बोलो मत, चेंज सिस्टम का हिस्सा बन जाओ मौली साहब, जो हम कर रहे हैं तबलीग करो, दीन की बात करो, बस ठंडे ठंडे ठंडी ठंडी बातें करो और मीठी मीठी बातें करो और निकलो, रोक टोक ना करो, जो हम कर रहे हैं हमें करने दो। कितनी मसाजिद में कितने अल्लाह वालों के बयान बंद करा दिए गए, आपको पता है? ये तकवे पर जब बातचीत कराई गई, क्योंकि इंतजामिया में अक्सर ऐसे लोग थे जिनके घर में बेपर्दगी का माहौल था और एलसीडी टीवी चल रहे हैं, उन्होंने उससे मौजू शुरू हो गया। अब आवाम को तो बहुत फायदा हुआ, लेकिन बाज लोग जो थे जो करता धरता थे उन्होंने आपस में उनके खिलाफ महाफ बन गया। यार इनको आज तो बुलाए, इनको दोबारा आइंदा नहीं बुलाना, इनको दोबारा आइंदा नहीं बुलाना, उनका पत्ता काट दिया। दूसरे किसी मौलवी साहब को बुलाओ, बयान तो कर करवाने, लेकिन इनको नहीं बुलाना, क्योंकि इन्होंने तो हमें आईना दिखा दिया और आईना देखना नहीं चाह रहे। ठीक है भाई, और जो सच्चे अल्लाह वाले होते हैं उनको बयान की परवाह भी नहीं होती, क्योंकि हजरत वाला फरमाते थे सच हक बात बोलो, सच बात बोलो, क्योंकि बयान मकसूद नहीं है, अल्लाह की ज़ात मकसूद है, अल्लाह की ज़ात मकसूद है। बस आप जिसको बुलाना है बुलाओ, लेकिन जब जिस जो बात जो सच्चा अल्लाह वाला होगा वो अल्लाह को देख के बात करेगा, जो हक होगा। हजरत वाला रहमतुल्लाह ने एक यहाँ तक का एक वाक़ एक बयान में सुनाया, हजरत की ज़िंदगी का वाक़। ये होती है औलाद की तालीम व तरबियत। एक कराची के पोश एरिए में दौलतमंद घराने में एक साहब थे, अपने बेटे को अमेरिका पढ़ने भेजा हुआ था। जब वो पढ़ लिख के आया, वहीं सेट था वो, तो फिर आया नहीं, बीच में अब्बा का इंतकाल हो गया, उसके बाप का इंतकाल हो गया। तो जब वो अमेरिका से वापस आया और फिर जब तदफीन वगैरह में जब वो आया इंतकाल के बाद, जब तदफीन वगैरह का मरहला हुआ तो अब्बा कुछ बीमार उनका था, तो वो हॉस्पिटल में रहे थे वो, तो कुछ दाढ़ी निकल आई थी थोड़ी बहुत, तो जैसे शेव नहीं बढ़ जाती, यानी एक एक दो दो फूट की हल्की सी शेव बढ़ गई थी। तो अमेरिकन रिटर्न बेटे ने कहा कि ये अब्बा की जो दाढ़ी इस तरह से थोड़ी थोड़ी बढ़ी है ना, शेव बढ़ी है, मुझे बहुत अकवर्ड लग रहा है, बहुत बुरा लग रहा है, मैं अपने अब्बा को वैसे ही देखना चाहता हूँ जैसे मैं ज़िंदगी में उनको फ्रेश देखा करता था। और फिर उसने एक नाई को बुलवा के कहा इनकी शेव बनाओ मैयत की। हज़रत वाला रहमतुल्लाह की ज़िंदगी का वाक़ है। कुछ लोग थे दीनदार, अल्लाह का खौफ रखते, उन्होंने उसको डराया कि बेटा मैयत के साथ छेड़छाड़ करना अल्लाह के अजाब को बुलाने के मुतरादिफ होगा, अब बस जो जिस हालत में टच मत करो इनको, बस अल्लाह के सुपुर्द कर दो और इशाल करो, अल्लाह की उम्मीद, अल्लाह के ऊपर रहमत का मामले के ऊपर छोड़ दो, अल्लाह की रहमत का मामला है। लेकिन उसने नहीं सुनी, उसने कहा मैं बर्दाश्त नहीं कर सकता कि मेरे अब्बा कब्र में इस हालत में उतरे कि उनके शेव बढ़ी हुई है, मैं फ्रेश कब्र के अंदर उतारूंगा। जगरत ने फरमाई ये मेरी ज़िंदगी का वाक़ है। और फिर उसके बाद नाई को बुलवा के उस मैयत की, मरे हुए आदमी की दाढ़ी मुंडाई गई है, थोड़ी से बाल बढ़ गए थे, और उसके बाद उसकी तदफीन की गई है। तो ये भाई, तो कहाँ तक बयान करें, बस बातें तो और भी दिल में आ रही, चूँकि अब टाइम पूरा हो रहा है। तो आखिर में ये अर्ज़ करना भाई, अगर किसी ने सोचा हुआ है, हज़रत वाला रहमतुल्लाह इरशाद फरमाते थे, ये मेरी बात नहीं है, फरमाते थे अगर किसी ने सोचा हुआ है कि मुझे दीन पर नहीं आना, तकवे पर नहीं आना, और पक्का सोचा हुआ है किसी ने मैं हराम काम नहीं छोड़ूंगा, तो चलो भाई तुम्हारी मर्जी, तुम हराम काम करते रहो, लेकिन कम से कम दीन मुखालफत में मत आओ, कम से कम मरो तो इस हालत में मरो कि गुनाहगार हो के मरो, काफिर हो के तो ना मरो। यानी अल्लाह वाले किस हद तक हमारी नज़र रखते हैं, हमारी भलाई किस हद तक चाहने, चलो तुमने पक्का सोच लिया है तो चलो च्वाइस तुम्हें दे रहा हूँ, मुखालफत में ना मरो, गुनाहगार मर जाओ, हराम काम करते तो उम्मीद है कलमे के साथ मरोगे, खात्मा तो ईमान पर होगा ना तुम्हारा, लेकिन अल्लाह ना करे अगर मुखालफत करते हुए मरे तो फिर मुश्किल हो जाएगी। तो अल्लाह वाले कितनी च्वाइसें दिखाते हैं, कितनी मोहब्बत करते हैं उम्मत से, कितने हमें ऑप्शन देते हैं, कितने सब्जेक्ट हमें दिखाते हैं, कितने मज़मून हमारे सामने पेश करते हैं, दिस इज टू दिस, दिस इज टू दिस, कि ये नहीं तो ये ले ले, ये नहीं तो ये ले ले, ये नहीं तो ये ले ले, ये नहीं तो ये ले ले। हम आए तो सही, हम आए तो सही, लेकिन क्या करें, शहवत परस्ती ने और इस कमबख्त मोबाइल ने तबाह कर दिया, सारी सोचने समझने की सलाहियतें ख़त्म कर दी हैं। किसी के पास किसी के लिए कोई टाइम नहीं है, सारा वक्त जो है वो कब्र हशर की मौत की तैयारी का सब मोबाइलों में जा रहा है, मोबाइलों में जा रहा है। हर 10 मिनट बाद 5 मिनट बाद लोग उठा के मोबाइल देखते हैं, यार किसी का मैसेज तो नहीं आया हुआ। यानी जो पहले कल्ब का रुख जो था अल्लाह की तरफ रहता था, वो अब हर वक्त मोबाइल की तरफ, शैतान कान में हल्का करता रहता, देख उसका मैसेज आया होगा, देखो तुम्हारे दोस्त का कोई मैसेज ना आया, तो दिल का रुख अल्लाह की तरफ है कब, वो तो हर वक्त मोबाइल की तरफ रहता है। अगर इंतहाई को मजबूरी है, कोई कारोबारी है, कोई बिजनेस मीटिंग्स हैं, डीलिंग है, चलो माना भाई आप देखते ना, कोई उजुर हो ना, लेकिन बिना उजुर तो नहीं देखें। मेरा भी मामूल है, मैं हर वक्त मोबाइल नहीं देखता, दिन में 2 या 3 टाइम देखता हूँ बस, 6-6 घंटे फजर के बाद देख लेता हूँ, या मगरिब के बाद, या रात को सोने से पहले बस देखा, काया जवाब दे दिया, हर वक्त नहीं। क्यों, हर वक्त तो अल्लाह की तरफ ध्यान रखना है, मोबाइल की तरफ क्यों ध्यान रखूं। कब्र में भाई जब मैं उतरूंगा, जब लाश जब जाएगी कब्र में, मोबाइल थोड़ी साथ होगा, सबको उतार लिया, चश्मे उतार लिए जाते हैं, पेन उतार लिया जाता है, कब कुर्ता शलवार उतार दिया जाता है, भराना जाता है आदमी, भराना आता है, भराना जाता है, दो सफेद चादरें लपेट के उसको कब्र बुर्द कर देते हैं, जा ऐश कर। کیا چیز ساتھ جائے گی؟ یہی تعلق مع اللہ، اور دل کا رجوع جو اللہ کے ساتھ رہتا ہے، تعلق مع اللہ ہی تو ساتھ جائے گا، اس کو حاصل کرنا ہے، اس طرف دھیان ہی نہیں ہے. موتیں دیکھ رہے ہیں، لاشیں دیکھ رہے ہیں، ابھی سواد کا واقعہ ہم نے دیکھا، کیا زندگی ہے، لیکن پھر بھی ہمیں عبرت نہیں ہوتی، پھر بھی تقوی کی طرف نہیں آتے، پھر بھی گناہوں کو چھوڑنے پہ تیار نہیں ہوتے. بس کان میں کسی نے، شیطان نے پھونک دیا، اللہ بڑا غفور الرحیم ہے، جو دل چاہے کرو حرام کام، یعنی پکی بات ہے، ان کو پتہ چل گیا ڈائریکٹ اللہ ان کو جنت میں بھیجے گا. ارے بھائی اللہ غفور الرحیم ہے، کون انکار کر رہا ہے، لیکن کچھ تیاری بھی تو کرو. جو اشرہ مبشرہ میں جن کے نام تھے، جن کو پکے جنتی تھے، جن کو دنیا میں جیتے جی جنتی ہونے کی بشارت مل گئی تھی، وہ تو خوف سے کانپ رہے ہیں. حضرت ابو بکر صدیق رضی اللہ عنہ فرما رہے ہیں کہ اللہ پاک کاش میں درخت ہوتا، درخت دیکھ کے کہہ رہے ہیں کاش میں درخت ہوتا اور اس کو کاٹ دیا جاتا، اس سے چیزیں بنائی جاتی، میں انسان بن کے پھنس گیا. انسان کیوں بنا؟ کیونکہ تیرے سامنے کھڑا ہونا ہوگا، مواخذہ کرے گا تو، سوال جواب کرے گا، میں پھنس جاؤں گا. یہ وہ لوگ ہیں جو جنتی ہونے کی ان کو ڈگریاں ایشو ہو چکی تھیں، وہ تو اتنا ڈرے، ان کا سمجھ میں آتا ہے اللہ غفور الرحیم کہتے کہ بھائی ہمیں تو جنت کی بشارت مل گئی ہے، آج ہم 100% کیا کیا ہم کام کرتے ہیں، اور ہمیں 100% یقین ہے اللہ ہماری بخشش کر دے گا. یہ قرآن اور سنت سے مضمون نہیں ملتا. کوشش تو کریں گناہوں سے بچنے کی، پھر غفور الرحیم اللہ پائیں گے ہم انشاءاللہ. پھر بھی کسی کو اللہ بخش دے بھائی، کون پوچھنے والا ہے؟ لیکن عقل مندی کا تقاضا یہ، حضرت والا فرماتے تھے کہ اللہ کے قانون کا احترام کرتے ہوئے اس کی رحمت پہ بھروسہ کرو، اللہ کے قانون کا احترام کرو اور پھر اس کی رحمت پر بھروسہ کرو. یہ فری رسک ورک، بغیر خوف و خطر، رسک مت لو. نہیں ہوا رحمت کا مطلب پھر پھنس گئے، پھر کیا کریں گے ہم؟ یا تو حلف اٹھاؤ ڈائریکٹ جاؤ گے جنت میں، کوئی سوال نہیں ہوگا اگر تم نے غیب دیکھ لیا تو. بہرحال بس اسی پہ بیان کو موقوف کرتے ہیں. حضرت والا رحمتہ اللہ ارشاد فرماتے تھے جو بھی یہ پانچ اعمال کر لے گا انشاءاللہ ولی اللہ بن کے مرے گا، اور ان پانچوں اعمال کی توفیق. حضرت فرماتے تھے کسی بھی اللہ والے سے جہاں مناسبت ہو وہاں تعلق قائم کر لو، تو ایک ایک کر کے پانچوں اعمال کی توفیق ہو جائے گی. اور ان پانچوں اعمال کا تعلق فرائض اور واجبات سے، نفلی اعمال نہیں ہے. قرآن پاک تجوید سے پڑھنے کا اہتمام کریں. نمبر دو، ایک مٹھی داڑھی تینوں طرف سے رکھنا واجب ہے. مونچھیں بالکل باریک رکھیں، اور بڑی مونچھ پہ آپ نے ارشاد فرمایا میں اس کی شفاعت نہیں کروں گا، اور قبر میں منکر نکیر آئیں گے تو غصے کی حالت میں آئیں گے. نمبر تین، قبر میں اسے عذاب دیا جائے گا. مونچھیں بالکل باریک رکھیں، ایک مٹھی داڑھی تینوں طرف سے رکھیں. اور تیسرا عمل ہے ما اسفل من الکعبین من الجوار فی النار، اوپر سے آنے والا لباس جس سے ٹخنے چھپیں گے جہنم کی آگ میں جلایا جائے گا. جہنم کی آگ میں جلنا جو ہے وہ نفلی چیزوں پر نہیں ہے، فرائض اور واجبات چھوڑنے کے اوپر ہوتا ہے. یہ سر اوپر اٹھا کے سنیں اور سوئیں نہیں، نیند جو ہے وہ گھر جا کے بستر پہ اچھی آتی ہے. ٹھیک ہے، تو یہاں سے پتہ چلتا ہے دل کی غفلتوں کا، دل پہ کتنا زنگ آ چکا ہے کہ کتنی ہی اللہ کے خوف کی بات آدمی کر لے، لیکن جن کے دل پہ قفول ہوتے ہیں، تالے پڑے ہوتے ہیں، زنگ چڑھا ہوا ہوتا ہے، وہ کسی طرح سے نہیں اترتا. بہرحال دعائی کی جا سکتی ہے. تو بات ہو رہی تھی ٹخنوں سپر پینچوں کی، مردوں کے لیے دو صورتوں میں ٹخنے کھول کے رکھنا واجب ہے، جب ہم کھڑے ہوں چل رہے ہوں. اور خواتین دو کام کر لیں، ایک تو یہ داڑھی اور ٹخنوں سپر پینچوں کی جگہ، ایک تو شوہر کی فرما برداری اور اطاعت کریں جائز امور میں، اور دوسرا شرعی پردے کا اہتمام کریں. اور چوتھا عمل ہے کہ نظروں کی حفاظت کریں، مرد حضرات تمام خواتین سے نامحرم سے، اور خواتین کو بھی اللہ نے حکم دیا قرآن پاک میں، وہ بھی تمام نامحرم مردوں سے نظروں کی حفاظت کریں. اور آپ صلی اللہ علیہ وسلم نے بدعا بھی دی، لعن الناظر منظور الیہ، اللہ پاک لعنت فرما جو بد نظری کرے، اور اس پر بھی لعنت فرما جو بد نظری کی نہیں خود کو پیش کرے. اور پانچ جو عمل ہے، دل کو بالکل پاک صاف رکھیں گندے خیالات سے، دل کا جو پاک صاف رکھنا یہ تعلق مع اللہ کے لیے بہت ضروری ہے. اللہم آمین ثم آمین. اللہم صلی علی محمد وعلی آل محمد. یا اللہ جو کچھ بھی بولا گیا سنا گیا اللہ اس کو اپنی بارگاہ میں قبول فرما لے. اللہ کہنے سننے میں غلطی ہوگی تو شان رحمت سے بخش دے، معاف فرما دے. یا اللہ ہمارا مل بیٹھنا جو تیری رضا تیری خوشی کے لیے، یا اللہ اس کو اپنی بارگاہ میں قبول فرماتے ہوئے ہم سب کی کامل مغفرت فرما. یا اللہ ہم سب کو اور ہمارے اہل و عیال کو کامل تقوی نصیب فرما. یا اللہ اپنے عذاب سے، اپنی پکڑ سے، ہر طرح کی ناگہانی آفات سے، کفر سے، شرک سے، بدعات سے، تمام گناہوں سے ہم سب کو نجات دے دے. یا اللہ صحیح عقائد اور صحیح اعمال پہ چلنے کی توفیق نصیب فرما. مرنے سے پہلے مرنے کی تیاری نصیب فرما. اچانک اور غفلت کی موت سے ہماری حفاظت فرما. یا اللہ دنیا سے اس وقت اٹھانا جب تو ہم سے راضی اور خوش ہو. یا اللہ ہم سب کو اور ہمارے اہل و عیال کو تندرستی عافیت کے ساتھ خوب لمبی عمر عطا فرما. دونوں جہاں کی خوشیاں نصیب فرما. یا اللہ حاضرین مجلس میں سے جس کے دل میں جو بھی جائز حاجات ہیں اللہ تو جاننے والا ہے، ہم سب کی جائز حاجات کو پورا فرما دے. یا اللہ جو بھی ہیں محروم نہ جائے، دنیا بھی بنا دے، اور آخرت بھی بنا دے اللہ، سب سے بڑھ کے اللہ پاک اپنی ذات عطا فرما دے، اپنا قرب خاص عطا فرما دے، جسے تو نہ ملا اسے کچھ نہ ملا۔ یا رب کریم، یا رحم الرحیمین، فلسطینی مسلمانوں کی جان و مال، عزت آبرو کی حفاظت فرما، عافیت 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 عطا فرما۔ یا اللہ یہودیوں کو اور اس کے مددگاروں کو جلد از جلد ہلاک کر دے، صفحہ ہستی سے مٹا دے، عبرت کا نشان بنا دے۔ یا اللہ ان ملعونوں کو تباہ برباد کر دے۔ یا اللہ خصوصی غیبی مدد فرما دے۔ اللہ پاک وہ بیچارے بھوک سے تڑپ رہے ہیں، اللہ پاک پتے کھا کھا کے گزارا کر رہے ہیں، اب تو پتے بھی ختم ہو گئے، چھوٹے بچے مٹیاں کھا کھا کے اپنی زندگی بچا رہے ہیں، مٹیاں بیچارے وہ لوگ کھا رہے ہیں اللہ پاک، لیکن ہمیں ان لوگوں کا احساس نہیں ہے۔ اللہ پاک یا اللہ ان کو عافیت عطا فرما، اور ہمیں شرم اور غیرت نصیب فرما۔ یا رب کریم، کچھ نہیں کر سکتے تو ان کے حق میں خوب دعائیں کرنے کی اور رونے کی توفیق عطا فرما۔ یا رب کریم، تمام امت مسلمہ کی جان و مال، عزت آبرو کی حفاظت فرما، حرمین حرمین شریفین کی حفاظت فرما، اللہ کعبۃ اللہ شریف کی، روضہ رسول صلی اللہ علیہ وسلم کی، یا اللہ حفاظت فرما یہودیوں کی ناپاک عزائم سے، اللہ تمام اسلامی ممالک کی اور امت مسلمہ کی، ہم سب کی، علماء اور مشائق کی، مساجد کی، مدارس کی، اللہ پاک اور جتنے بھی دین کے شعبے ہیں اللہ ان سب کی حفاظت فرما، ہم سب کو عافیت عطا فرما۔ یا اللہ میرے والد صاحب کی اور ہمارے مرشدین کی اور ہمارے جملہ مرحومین کی، کل مومنین مومنات کی، کل جنات کی، سب کی کامل مغفرت فرما، سب کی قبروں کو نور سے بھر دے۔ کچھ خواتین کے رسولی ہیں، دعا کریں اللہ ان کی رسولیوں کو ختم فرما دے۔ اللہ جس کے ساتھ جو بھی غم تکلیف ہو، اللہ تو دلوں کا حال جاننے والا ہے، جس کے دل میں جو بھی جائز حاجت ہو اللہ، دنیاوی ہو اخروی ہو، اللہ سب کی حاجتوں کو پورا فرما دے اپنے ذکر پاک کی برکت سے۔ اللہم صلی اللہ محمد وعلی آل محمد، ربنا تقبل منا انک انت السمیع العلیم، آمین ثم آمین۔ اللہم صلی اللہ محمد۔